وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله يحب التوابين ويحب المتطهرين. وقال رسول الله صلى الله تعالى عليه وسلم: إن الله يحب العبد المؤمن المفتن التواب. أو كما قال رسول الله صلى الله تعالى عليه وسلم. صدق الله العظيم وصدق رسوله النبي الكريم. انسان اللہ تعالیٰ کی نافرمانی کرتا ہے اور گناہ کرتا ہے، تو اللہ تعالیٰ کی قربت سے اس کو دوری ہو جاتی ہے. ہر گناہ یہ اللہ تعالیٰ سے، ہر گناہ بندے کو اللہ تعالیٰ سے دور کر دیتا ہے. جیسے گندگی پر گندگی لگے تو صفائی سے دور ہوتا چلا جاتا ہے. سورج ڈوب جائے اندھیرے بڑھتے چلے جاتے ہیں. لہذا سورج کا ڈوبنا اور میں جتنی تاخیر ہوتی چلی جاتی ہے، اندھیرے بڑھتے چلے جاتے ہیں. اسی طرح سے جب بندہ گناہ کرتا ہے، نافرمانی کرتا ہے، روشنیاں کم ہوتی چلی جاتی ہیں، تو اللہ تعالی سے دوری ہوتی چلی جاتی ہے. اب اس دوری کو حضوری سے تبدیل کرنا، یعنی منزل بعید سے منزل قریب میں آنا، اس کے لیے جس سواری کی ضرورت ہے اس سواری کا نام ہے توبہ. مولانا میرے شیخ فرماتے ہیں، عارف باللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہ مدعالیہ، حضرت فرماتے ہیں کہ معرومی نے فرمایا کہ مرکب توبہ آ جائے مرکب است. مرکب معنی سواری، یہ اس میں ظرف ہے. مرکب اس میں ظرف ہے، یعنی اس کا مطلب سوار ہونے کی چیز. مرکب توبہ آ جائے مرکب است. توبہ کی سواری عجیب سواری، مرکب توبہ آ جائے مرکب است. توبہ کی سواری عجیب سواری ہے. وہ کیا کہ اور سواری ہے، اس سواری میں کی رفتار ہوتی ہے، ہر سواری کی رفتار الگ ہوتی ہے. پیدل کی رفتار الگ، سائیکل سوار کی رفتار الگ، موٹر سائیکل والے کی الگ، گاڑی والے کی الگ، پھر گاڑی میں جو اعلی گاڑی ہے اس کی الگ، ٹرین کی الگ، جہاز کی الگ، اور توبہ کے سوار کی الگ. سواری کی رفتار الگ ہے. ٹرینوں کی رفتار مختلف ہوتی ہے. گویا کہ رفتار اصل میں کلی مشکک ہے. اور کلی وہ جنس ہوتی ہے جو انواع مختلف الحقائق پر مشتمل ہوتی ہے. یعنی رفتار جو ہے وہ ایک ایسی چیز ہے کہ ہر ایک کی رفتار الگ الگ ہوتی ہے. تو ہر ٹرین کی رفتار الگ ہوتی ہے، لوکل ٹرین الگ چلتی ہے. اور دوسری ٹرین کی رفتار الگ ہوتی ہے. جیسے ایک ٹرین ریلوے کے گارڈ نے اور ڈرائیور نے اپنے افسر سے کہا کہ سر، دیہاتی لوگ ریلوے کی میں شکایت کرنے والے ہیں بڑے افسروں کو. تو افسر نے پوچھا، اچھا ان کی بھینسیں جو ہے وہ ٹرین کے نیچے آ جاتی ہیں اس وجہ سے؟ انہوں نے کہا نہیں سر، وہ شکایت یہ کرنا چاہتے ہیں کہ ہماری ریل اتنی آہستہ چلتی ہے कि लोग ट्रेन से उतरते हैं, उनकी भैंसों का दूध निकालते हैं, वापस ट्रेन पे चढ़ जाते हैं। उसकी रफ्तार है, तो पता चला लोकल की रफ्तार और है, खैबर मेल की और है, और कराकरम की और है, फिर जहाज में भी है, फोकर तैयार अलग उड़ता है, एयरबस की रफ्तार अलग है, कॉनकॉर्ड अलग, फिर फाइटर और जंगी तैयारा सुपरसोनिक, उसकी रफ्तार अलग है। तो मेरे दोस्तों, आ मेरे शेख का मजमून है, हजरत वाला फरमाते हैं जब इन चीजों की रफ्तार अलग है तो फिर तौबा की रफ्तार भी अलग है, गुनाहगार की तौबा की रफ्तार और है, फरमा बरदार की तौबा की रफ्तार और है। एक गुनाहगार तौबा करता है, एक फरमा बरदार तौबा करता है, और जिसको मिला हुआ है अल्लाह का प्यार उसकी रफ्तार और है। तो पता चला एक गुनाहगार की रफ्तार, एक फरमा बरदार की तौबा, एक गुनाहगार की तौबा, एक फरमा बरदार की तौबा, और एक फरमा बरदारी के जो आला मकाम पर है उनकी तौबा, उनकी रफ्तार क्या है। पहले आपको उसका रूट तो पता चले कि रूट क्या है, जब रूट पता चलेगा फिर रफ्तार पता चलेगी। जब सुन्नत नबवी की पैरवी करे तो रफ्तार से पूछे कोई रफ्तार का आलम, यानी जब बंदा सुन्नत पर अमल करता है तो अल्लाह ताला के कुरुब की रफ्तार का आलम, आ वो रफ्तार से पूछो क्या रफ्तार है। लिहाजा अब गुनाहगार का रूट तौबा में, फरमा बरदार का रूट, और फरमा बरदारी के जो आला मकाम पर है उनका रूट वो अलग अलग है। D7 कहीं और जाती है, 4L कहीं जाती है, और G11 कहीं और जाती है, किसी में L है, किसी में G है, किसी में D है, हर एक के अलग अलग रूट है। लिहाजा गुनाहगार का रूट अलग है, वो अलग रास्ते से तौबा के पहुंच जाता है, और फरमा बरदारों का रूट अलग है, और फरमा बरदारों में जो आला मकाम पर है, फरमा बरदार नेक किरदार, नेक रफ्तार, नेक गुफ्तार, नेक अतवार, उनकी रफ्तार अलग है, रूट अलग है। रूट जब रूट अलग होगा रफ्तार अलग होगी। एक आदमी जो है वो दियारी एक्सप्रेस वे पे जाए कैसी रफ्तार होगी उसकी, और एक आदमी जो है वो सीधे इस रोड पर जा रहा है, अबुल हसन अस्वानी रोड पर या राशिद मिनाज रोड पर, रफ्तार का फर्क नहीं होगा, क्योंकि रफ्तार में फर्क होगा, क्योंकि रूट अलग है। पता चला हर रूट की रफ्तार अलग है, इसलिए तो लियारी एक्सप्रेस वे जाने वालों को, लियारी एक्सप्रेस वे जाने वालों को रफ्तार की हद बता दी, भाई ज्यादा तेज ना उड़ना, इसलिए अल्लाह ताला के तक जाने वालों के लिए भी हद है कि ऐसा ना करना कि सुन्नत से भी आगे बढ़ जाना, अपनी जान को भी देखना कि तुम उड़कर गए और अपनी जान की परवाह नहीं, कितनी इबादत के जिससे जान को नुकसान पहुंचे, क्या इतनी इबादत जायज है, इतने नवाफिल पढ़ना, इतने रोजे रखना, इतना दीन का काम करना कि जिससे अपनी सेहत को नुकसान पहुंचे, ये जायज नहीं है। सेहत की हिफाजत करनी है, इतनी इबादत करे। आप बताइए आपका बेटा इतना काम करे क्या आराम ही नहीं करे, आप क्या कहेंगे बेटे को, बेटा कम काम करो, हम चटनी रोटी पे गुजारा कर लेंगे, लेकिन तुम अपनी सेहत को तो देखो। आप बेटे से कहेंगे कि मेरे बेटे हम चटनी रोटी खा लेंगे, तुम कम मेहनत करो, चटनी रोटी खा लेंगे, लेकिन अपनी सेहत को देखो। क्या आपकी शफकत अपने बेटे के लिए, क्यों जनाब, ये शफकत पिदराना जो अताए रब्बानी है, यानी मौला ने अता फरमाई है, ये शफकत बताती है कि बेटा, बेटे की ज्यादा मेहनत को बाप पसंद नहीं करता, तो इतनी इबादत करना कि नफिलों में इतना आगे बढ़ना कि जिससे अपनी सेहत को नुकसान पहुंचाए, रब्बा को कब पसंद होगा। एतदाल हो, दरमियानी हो, اسی لیے تو شیخ چاہیے، مربی اور شیخ، مرشد اسی لیے چاہیے کہ رفتار کو کنٹرول کرے. اگر 80 سے زیادہ بھگائے گا، 100 120 30، اب اچانک کوئی بریک آگے لگانی پڑے تو پھر کیا ہوگا، گاڑی الٹ جائے گی، نقصان پہنچے گا. اس لیے جو قوانین بنائے ہیں وہ کس لیے بنائے ہیں؟ تاکہ ہماری جان کو نقصان نہ پہنچے. اللہ تعالیٰ نے یہ شریعت کے جو قوانین ہیں، یہ جو سنت ہے، یہ ہماری روح کو ترقی بھی دینا، سفر بھی ہو لیکن حد اعتدال میں ہو، یہ ہے سنت. ہماری روح جو ہے اڑ کے جائے مولا تک، لیکن حد اعتدال ہو، یہ سنت کا راستہ ہے. اب داڑھی رکھو، داڑھی رکھو، لیکن ایسا نہیں کہ داڑھی چھوڑی تو اتنی چھوڑی کہ ناف سے بھی نیچے بھاگی چلی جا رہی ہے، ایسا نہیں. اور ایسا بھی نہیں کہ پہنچنے رکھی نہیں رہے، یا رکھتے ہیں تو بالغ نہیں ہونے دیتے، اور سیٹنگ کرنے کے بہانے، سیٹنگ کے بہانے داڑھی کو درست کرنا جبکہ ایک مٹھی سے کم ہو، یہ درست نہیں ہے. جب ایک مٹھی سے زیادہ ہو جائے چھوڑ دے داڑھی، جب ایک مٹھی سے زیادہ ہو جائے پھر اس کے بعد مٹھی سے پکڑے، اور جو مٹھی سے زیادہ ہو اس کو کاٹ دے داڑھی کو. مٹھی سے زیادہ ہو جائے، جب مٹھی سے زیادہ تو اس کو پکڑے اور داڑھی کو درست کر لے، ٹھیک ہے نا؟ تو پتہ چلا داڑھی کی حد ہے. اب ایک آدمی جوش آ جائے کہ آج ہمیں جوش ہے، آج ہم جمعے کی 2 رکعت کے بجائے 4 رکعت پڑھیں گے، انڈا ملے گا ڈنڈا؟ انڈا ملے گا؟ ہاں انڈا ملے گا. انڈا بغیر ڈنڈا کے، جو ایک انڈا ہوتا ہے اس کے ساتھ ڈنڈا لگتا ہے، تب 10 ہو جاتے ہیں. تو پتا چلا انڈا اور ڈنڈا برابر ہونا چاہیے، کیونکہ صرف انڈا اور ڈنڈا نہ ہو، انڈا ہو صرف اور ڈنڈا نہ ہو تو 100 نمبر نہیں بنتے، نہ 10 بنتے، وہ انڈا ہی رہتا ہے، صفر ہی رہتا ہے وہ. تو پتا یہ چلا کہ اللہ تعالیٰ کی محبت کا انڈا بھی ہو اور اللہ تعالیٰ کی عظمت اور خوف کا ڈنڈا بھی ہونا چاہیے، کہ پٹائی بھی لگے گی نافرمانی کرو گے تم، تب 100 نمبر بنتے. اگر ڈنڈا نہ ہو خوف کا تو پھر کیا ہوگا، بے خوف ہو جائے گا، نتیجتاً بدماشیاں کرے گا. اور جب عظمت کا استحضار ہوگا، اللہ تعالیٰ کی عظمت کا، تو گناہ سے بچنے میں ہمت کو اختیار کرے گا، بے شرمی اور کمینے پر جو کام نہیں کرے گا. اتنی شیخ کی ضرورت ہے. تو میں رفتار کو بتا رہا تھا کہ روٹ الگ ہے، گناہگار کا روٹ الگ، فرما بردار کا روٹ الگ، اور فرما برداروں میں جو اعلیٰ مقام پر ہے ان کا روٹ الگ. جس کو میرے شیخ نے فرمایا کہ ایک ہے کہ دودھ سے ملائی نکالنا، پھر ملائی سے مکھن، پھر مکھن سے گھی. اس ترتیب یاد رکھنا، دودھ سے پہلے ملائی بنتی ہے، ملائی سے پھر مکھن بنتا ہے، پھر مکھن سے گھی بنتا ہے. ملائی سے گھی نہیں نکلے گا اور گھی سے مکھن نہیں بنائیں گے، یہ ترتیب ہے بھائی. جیسے انسان نماز پڑھتا ہے، پہلے کھڑا ہوتا ہے، پھر رکوع کرتا ہے، پھر کھڑا ہوتا ہے، پھر سجدہ کرتا ہے، پھر بیٹھتا ہے، پھر سجدہ کرتا ہے، ترتیب ہے نا. یہ ترتیب خلاف ہو جائے اب کرو سجدہ صاحب، کیوں ایسی غلطی کی، سجدہ صاحب کرنا پڑے گا، ترتیب خلاف کیا. لہذا کھڑا ہونا تھا بیٹھ گیا، سجدہ صاحب نہیں کرے گا پھر. دیکھیے اب روٹ دیکھیے، گناہگاروں کا روٹ یعنی کہاں، توبہ کر کے، توبہ کی سواری پر بیٹھ کر گناہگار کہاں جا رہے ہیں، فرما بردار کہاں جا رہے ہیں، اور فرما برداری کے اعلیٰ درجے پر والے کہاں جا رہے ہیں. یہ 3 روٹ ہیں، یہ 3 روٹ دیکھیے جو میرے شیخ نے فرمایا. حضرت نے کسی اور طرح بتایا تھا، آج حضرت ہی کی برکت سے یہ عجیب تعبیر آئی ہے، یہ روٹ ہے اور روٹ توبہ، یہ عجیب ہے، یہ حضرت کا فیض ہے، شیخ کا فیض ہے. اب وہ دیکھیے روٹ نمبر 1 گنہگاروں کا روٹ کیا ہے، توبہ کی سواری پر. ملا علی قاری نے، محدث عظیم رحمت اللہ علیہ، اپنی مرقات شرح مشکات، المرقات المسمى بالمرقات، شرح مشکات المسمى بالمرقات، علی قاری رحمت اللہ علیہ جو ہرات کے رہنے والے تھے، اور جنت المعلا مکہ شریف کا قبرستان ہے وہاں دفن ہوئے، مدینہ بالمکہ وہاں دفن کیے گئے. فرماتے ہیں اور شیخ مولانا عبدالحی لکھنوی رحمت اللہ علیہ فرما رہے ہیں، فرماتے ہیں کہ زرتو قبرہ ملا علی قاری رحمت اللہ علیہ، فالحمد اللہ تعالی علی ذالک، شکر ادا کرتا ہوں کہ ان کی قبر جہاں جنت المعلا کے اندر میں نے زیارت کی، اس پر شکر ادا کر رہا ہوں. علامہ عبدالحی لکھنوی رحمت اللہ علیہ محشی اور شارح، زبردست عالم تھے، اور میرے مرشد نے فرمایا کہ ان کے ایک خادم ہمارے ہاں ہندوستان آزم گڑھ میں آئے تھے، پھول پور میں حضرت کا جلسہ تھا، تو فرمایا کہ حضرت پھول پوری رحمت اللہ علیہ نے میری ذمہ داری لگائی، یعنی ڈیوٹی لگائی ان کی خدمت پر، علامہ عبدالحی لکھنوی رحمت اللہ علیہ کے خادم کی خدمت پر اور شاگرد کی. تو حضرت فرماتے کہ انہوں نے بتایا کہ علامہ صاحب اتنے حسین تھے کہ پان کھاتے تھے، اور جب پان کی پیک نگلتے تھے تو وہ لال لال رنگ بھی یہاں سے نظر آتا تھا گردن کے پاس سے، اتنے حسین تھے ماشاءاللہ، لال لال نظر آتا تھا. سبحان اللہ، کیا عجیب بات ہے. دیکھیے بہت بڑے عالم تھے، بہت اونچے درجے کے ماشاءاللہ، ہمارے اکابرین میں سے، بزرگوں میں سے. وہ ان کے بارے میں فرمایا تو ملا علی قاری کیا فرماتے ہیں کہ توبہ کے تین روٹ ہیں، گناہگاروں کا روٹ، فرما برداروں کا روٹ، اور اعلی فرما برداروں کا روٹ. گویا کے تین قسم کے لوگ ہو گئے، ایک تو کلرک ہے، ایک افسر ہے، ایک اعلی افسر. سرکار میں تین ہوتے نا، ایک کلرک ہے، ایک افسر، ایک اعلی افسر. اب دیکھیے نمبر ایک، گناہگاروں کا روٹ کیا ہے، وہ ان کی توبہ کی سواری کہاں سے کہاں تک چلتی ہے. نمبر ایک، فرماتے ہیں کہ میرے شیخ فرماتے ہیں کہ توبہ کے معنی، ملا علی قاری نے جو فرمایا التوابون کے معنی رجعون کے ہیں، یعنی لوٹنے والا، کیونکہ گناہ کر کے چلا گیا تھا نا دور، اب واپس لوٹ رہا ہے، رجوع کر رہا ہے، اپنی گاڑی ریورس کر کے آ رہا ہے. جو اپنے روح کی گاڑی کو لے گیا تھا اللہ تعالیٰ سے دور، منزل سے دور، لہذا جب انسان منزل سے دور جاتا ہے، اپنی منزل سے ہٹ جاتا ہے تو کیا ہوتا ہے، گھبراہٹ پریشانی نہیں ہوتی ہے، اس لیے گناہگار کو چین نہیں ملتا، سکون نہیں ملتا اس کو، کیوں، منزل سے ہٹ گیا وہ. گناہگار آدمی کو کبھی چین نہیں ملتا، جو حسینوں کے چکر میں گھومے اس کو چکر نہیں آئیں گے، جو حسینوں کے چکر میں گھومے گا اس کو چکر نہیں آئیں گے، اور جو حسینوں کو کہے گا میں چکر دوں، جیسے بچوں کو بعض دفعہ کھلاتے ہیں ایسے ہی گھماتے ہیں، گھماتے ہیں بچے کو بھی چکر آتے ہیں، چکر دینے والے کو بھی چکر آتے ہیں، یوں یوں گھومے چکر نہیں آئیں گے. تو جو چاہے میں حسینوں کو چکر دوں اس کو چکر نہ آئیں گے، واہ تو ان کے چکر میں چکر لگا رہے تو تجھے چکر نہیں آئیں گے. اس لیے وہ بے چین رہتا ہے، دل میں گھبراہٹ، پریشانیاں، بے چینیاں، اندھیرے، نا امیدیاں، مایوسیاں ہوتی ہیں اس کے پاس. امید اور چین، امید روشنی اور چین، وہ کا وہ اس کی بجلی چلی جاتی ہے. اس لیے گناہگار آدمی گویا چلا گیا اللہ دور، اللہ تعالی سے منزل قریب سے چلا گیا منزل پاک، اب رجوع کرنا ہے، لوٹنا ہے، واپس آنا ہے. اب کیا کرے گا، اب گناہگار کس پر بیٹھے گا؟ اب تین قسم کے لوٹنے والے ہیں، ایک گناہگار لوٹنے والا، ایک فرما بردار کا روٹ، اور ایک اعلی فرما بردار. گناہگار کیسے لوٹے گا؟ الرجوع من المعصیتی الى الطاعت، اس کا روٹ کیا ہے کہ گناہ کو چھوڑ کر فرما برداری اختیار کرے. الرجوع من المعصیتی الى الطاعت، اب اس کا روٹ بنا دیا کیا، کہ گناہ سے کہاں رہے، فرما برداری کی طرف، जैसे दाढ़ी काट रहा है ये गुनाह है, गाड़ी काटना छोड़ गया अब इसकी गाड़ी चल पड़ी, अब ये रूट पर आ गया, जिसने अपना ब्लेड छोड़ दिया, कैंची लगाना छोड़ दी, इसकी गाड़ी चलना शुरू हो गई कि नहीं, बस एक दिन एक मुट्ठी दाढ़ी हो जाएगी, मंजिल पर पहुंच गई। उसको अभी से कहते हैं लाहौर का मुसाफिर। एक आदमी एक बच्चे से पूछे आप क्या पढ़ रहे, उन्हें कहा अभी आठवीं क्लास में पढ़ता है वो, उन्हें कहा क्या बनोगे बेटा, डॉक्टर बनूंगा, तो कहते हैं अच्छा ये डॉक्टर साहब है, अभी डॉक्टरी के मेडिकल कॉलेज में दाखिला भी नहीं लिया तब भी कहते हैं डॉक्टर साहब है, क्यों, इरादा की वजह से। तो जिस बंदे ने मेरे दोस्त दाढ़ी रखने का इरादा कर लिया गोया कि दाढ़ी वाला हो गया, लेकिन जरा रूट ठीक होना चाहिए। अब ऐसा कि नहीं दाढ़ी मुंडा रहा और कह नहीं इरादा है, इरादा है, इसलिए मसला भी याद रखो। अब ये जमात में तबलीगी जमात वाले तरगीब देते हैं, फिर तरगीब के बाद आखिर में लिखते हैं हाँ भाई इरादा लिखवाओ। तो याद रखो एक मसला, अगर किसी आदमी का इरादा ना हो जाने का और उसने कहा मेरा इरादा है तो ये झूठ है। अब ये लिखवाते हैं ना भाई मेरा भी इरादा लिखो, और होता यह है कि इरादा नहीं होता, ये झूठ है, धोखा है ये धोखा, इसलिए इस काम को मत करो। अगर इरादा है तो लिखवाओ, और अगर इरादा नहीं है फिर भी लिखवा रहा है तो झूठ नहीं है ये धोखा है ये, इसलिए इस धोखे से भी बचे। ये धोखा भी देना दुरुस्त नहीं है, इसलिए दोस्तों को बताओ कि भाई साहब जब आपका इरादा नहीं है तो क्यों लिखवाया, कहा बस जरा खाना पूरी होनी चाहिए, ये ठीक नहीं है, मुसलमान धोखा नहीं देता। हाँ इसको भी याद रखे खूब अच्छी तरह से, जब इरादा नहीं है तो न लिखवाए। बारीकी है ना, बारीकी है, कितनी अजीब बात है कि अब देखो अब आदमी का इरादा है नहीं और वो कह रहे हैं मेरा इरादा है, लिखवाना इरादा है ना, तो ये तो धोखा हुआ। इधर जगह बनाओ थोड़ी सी, मलिजाउद्दीन साहब आइए, साहब को मोहि साहब बिठा दिया, थोड़ा नीचे होके बैठ जाओ ताकि पीछे वालों को। तो ये मसला देखे मैं एक बात पेश कर रहा था कि इरादा, एक आदमी का इरादा है कि मैं मेडिकल पढ़ूंगा और नाइन्थ क्लास में वो साइंस नहीं लेता, कॉमर्स लेता है, जनरल ग्रुप लेता है, कैसे मेडिकल पढ़ेगा, या कंप्यूटर साइंस ले ली उसने तो डॉक्टर नहीं बनेगा, वो तो बायोलॉजी लेनी पड़ेगी उसको, तो इसका कहता है मैं डॉक्टर बनूंगा, मुंह से क्या कह रहा है मैं डॉक्टर बनूंगा और जनरल साइंस में दाखला ले रहा है तो डॉक्टर बनेगा, इसका मतलब ये धोखा दे रहा है किसको, अपने आप को, इसको डॉक्टर कहना दुरुस्त नहीं है। लेकिन जो बायोलॉजी ले ली जिसने, अभी डॉक्टर बना नहीं है, मेहनत कर रहा है, कोशिश कर रहा है, तो इसको डॉक्टर बोलते हैं, क्या कहते हैं चलो ये डॉक्टर साहब बनेंगे, ये डॉक्टर है। उसी तरह से अब ये मैं बात पेश कर रहा था कि जो इरादा लिखवाते हैं तबलीगी जमात इज्तमा करती, वो तरगीब का चलता है, फिर उसके बाद कहते हैं हाँ भाई हजरात अपना अपना इरादा लिखवाइए। अब अगर किसी ने इरादा लिखवा दिया और उसके दिल में इरादा नहीं है, क्योंकि बाजू को पूछो हाँ भाई आपने लिखा इरादा है, कहा नहीं इरादा तो नहीं था, क्यों लिखवा दिया, कहा यार ऐसी शर्म आ रही थी, अगर नहीं लिखवाएंगे तो पीछे पड़ जाएंगे हमारे, इसलिए याद रखना। हाँ ये भी हो गया, लिहाजा किसी को इरादा लिखवाने के लिए जबरदस्ती करना ये दुरुस्त नहीं है, उसको जबरदस्ती नहीं करना चाहिए कि पीछे पड़ जाए, कहते हैं बाज क्योंकि कहते हैं लिखवा दो यार लिखवा दो, जाना जाता कौन है, ऐसे कहते हैं झूठा, तो ये दुरुस्त नहीं है। जब वो कह रहा है इरादा नहीं है तो बस को छोड़ दो उसको, अभी उसको अल्लाह की मोहब्बत की भट्टी और लगाओ उस पर, उसको और मेहनत करो, जब उसका हो जाए फिर वो खुद शौक से लिखवाएगा, उसका मजा कुछ और है, क्योंकि फिर इरादा लिखवा देता है, कहते हैं मैं इरादा इसलिए नहीं लिखवा रहा फिर ये मेरे पीछे पड़ जाएंगे। तो मेरे दोस्तों दीन को सस्ता नहीं करना चाहिए, जान के पीछे याद रखो, हमारा हम लोग दीन के मोहताज हैं, दीन हमारा मोहताज नहीं है, हम लोग दीन के मोहताज हैं, दीन हमारा मोहताज नहीं है, इसलिए ये काम न करो, मोहब्बत से करो कि अगला खुशी से आए, जबरदस्ती मत पकड़ो किसी, मोहब्बत से, मोहब्बत इतनी करो कि कहे के साहब माशाल्लाह बस इनकी मोहब्बत ने मुझे गिरफ्तार कर लिया, इसलिए जब इरादा ना हो इरादा ना लिख पाए। तो मैं अर्ज ये कर रहा था, जिस आदमी ने दाढ़ी का इरादा कर लिया, कैंची नहीं लगा रहा, शेव नहीं कर रहा, अभी दाढ़ी थोड़ी थोड़ी निकल रही है। एक साहब मेरे शेख के पास आए, हजरत से कहा कि हजरत मैंने आपके आकर दाढ़ी का इरादा कर लिया लेकिन मेरी दाढ़ी बढ़ती नहीं है। हजरत ने फरमाया आप बढ़ाने के मुकल्लफ नहीं है, आप छोड़ने के मुकल्लफ है। दाढ़ी का बढ़ाना आपका काम नहीं है, ये अल्लाह ताला का काम है, ना बढ़ाए दाढ़ी। अब चाइना वगैरह मलेशिया के लोग होते हैं उनकी थोड़ी थोड़ी दाढ़ी निकलती है। अब आप यही देखिए किसी की दाढ़ी कितनी घनी होती है, किसी की दाढ़ी कहीं से खाली कहीं से खाली, अलग अलग अल्लाह ताला ने रखा। बाजे लोग ऐसे इलाके में उनकी दाढ़ी निकलती ही नहीं है, बल्कि हमारे हम भी शहरों में देखते हैं कितने ऐसे लोग मिलते हैं जिनकी दाढ़ी नहीं निकलती। एक हमारे दोस्त मौलवी साहब हैं, उनकी दाढ़ी इतनी स्याह है माशाल्लाह, इतनी काली है ऐसा लगता है कि वो रंग लगाते हैं, इतनी काली दाढ़ी है उनकी माशाल्लाह। लेकिन ओरिजिनल है, प्योर है, प्योर नहीं बल्कि पेवर है, पेवर पेवर दाढ़ी है, पेवर। प्योर में वो मजा नहीं है जो पेवर में मजा है। अब जिस आदमी ने इरादा कर लिया अब मैंने दाढ़ी रखनी है, छोड़ दी बस, अब निकले ना निकले हमारा काम नहीं, बस ये आदमी अगर मान लो अभी इंतकाल हो गया तो कयामत के दिन दाढ़ी वालों में लिखा जाएगा। कितना आसान है, मजे और इज्जत कितनी है। एक आदमी ने दाढ़ी रखी, उसकी दाढ़ी जब बड़ी हो गई, अच्छा जब दाढ़ी रखी बीवी ने मजाक उड़ाया, ये क्या तू दाढ़ी रख ली, तू क्या हो गया, तेरा दिमाग खराब हो गया, अब क्या तू मस्जिद में अजाने देगा क्या जाकर, क्या मस्जिद में अजाने देना कोई बुरी बात है क्या, में जाए तो बड़ा मस्त है और मस्जिद में जाए तो अरे कहां जा रहे हो भाई, तान देना। क्या दाढ़ी रखकर फैक्ट्री नहीं चला सकता, क्या दाढ़ी रखकर कारोबार नहीं कर सकता, क्या दाढ़ी रखकर कंप्यूटर इंजीनियर नहीं बन सकता, बनते कंप्यूटर प्रोग्रामर सब कुछ होते। उसने दाढ़ी रखी, बीवी ने मजाक उड़ाया, सबने मजाक उड़ाया, सबकी बर्दाश्त की उसने, क्योंकि अगर कोई दाढ़ी रख भी ले कोई मजाक उड़ाए भी हंसे भी हंसने दो, वकूफ है जो हंस रहा है, वकूफ है जो हंस रहा है, हंसने वालों को ना देखे बल्कि उसको एक शेर पढ़कर सुनाए, ऐ देखने वालों मुझे हंस हंस के ना देखो, ऐ देखने वालों मुझे हंस हंस के ना देखो, कहीं मोहब्बत भी कहीं तुमको मुस्सा ना बना दे, मोहब्बत कहीं तुमको मुस्सा ना बना दे, ऐसा ना तो आज तू मेरी दाढ़ी पे हंस रहा है कल तुझे भी दाढ़ी रखनी पड़े। बल्कि उसको दुआ दो, क्या उसको कहो मेरे हाल पर तबसरा करने वालों, मेरे हाल पर, ये दोनों अशआर मेरे शेख ने सुनाए, मेरे हाल पर तबसरा करने वालों, मेरे हाल पर तबसरा करने वालों, तुम्हें भी इश्क ये दिन दिखाए, अल्लाह करे तुम्हें भी अल्लाह की मोहब्बत चढ़े और तू भी ये काम करे, तू भी दाढ़ी रखे, दाढ़ी रखो, मत डरो किसी से, मत डरो। असल में लोग आजकल बीवियों से ज्यादा डरते हैं, बीवियों से बहुत डरते हैं लोग, इसी को तो जनमरीद बोलते हैं। और जो कोई कहे कि मेरी तो बीवी नहीं है, मैं तो नहीं, इसलिए मैंने दाढ़ी नहीं रखी, तो आने वाली बीवी से डर रहा है अभी से। तो एक साहब खड़े देखा तो कुछ परेशान नजर आए, पूछा हाँ भाई क्या बात है, पूछा खैरियत जनाब, पहले उसने सोचा जरा बेतकल्लुफ भी पैदा किया, पूछा क्या नाम है, उसने कहा नाम मेरा नाम बहादुर खान है। अच्छा तुम्हारे बाप का नाम क्या, उसने कहा दिलेर खान। कहा तुम्हारे दादा का क्या नाम, उसने कहा शेर खान। यहां क्यों परेशान खड़े हो, अब बिल्ली से डर लग रहा है। वो हमारे एक दोस्त कहते हैं पीने को पानी नहीं, पीने को पानी नहीं, नाम समुंदर खान है और दरिया खान है, और पीने को पानी नहीं है, प्यास से मर रहे और नाम क्या है दरिया खान समुंदर खान, और पीने को पानी नहीं है, पीने को पानी नहीं, नाम समुंदर खान। एक साहब मिले, क्या नाम है आपका, जी नवाब। मैंने कहा कहां है तुम्हारी नवाबी, कह रहे मैं नौ आबू पानी नहीं है। मैंने कहा नवाब नाम क्यों रखा, कहा माँ बाप ने रख दिया, तो नाम रखने से कोई नवाब थोड़ी हो जाते भाई, ये जब नाम भी रखे तो उलमा से पूछे कि अंबिया अलैहिस्सलाम के कुछ नाम बता दीजिए, सहाबा के कुछ नाम बता दीजिए, या सहाबिया के बाद नाम बता दीजिए, उनके नाम रखे। ऐसा नहीं है कि ईद के दिन पैदा हुआ तो ईद मोहम्मद, गुलाब का फूल गिरा तो गुलाब खान नाम रख दिया। एक बच्चा था ना, तो उसने अपनी मां से पूछा कि अम्मा मेरा नाम ईद मोहम्मद क्यों है? तो मां ने कहा कि बेटा तू ईद के दिन पैदा हुआ इसलिए तू ईद मोहम्मद है। तो दूसरे से पूछा कि अम्मा मेरा नाम गुलाब खान क्यों है? ने कहा तू जब पैदा हुआ तेरे ऊपर गुलाब गिर गया था इसलिए तेरा नाम गुलाब खान रखा। तो तीसरा बच्चा आया, चुप कर गमला खान, गमला उसके ऊपर गिर गया था इसलिए नाम गमला खान रख दिया। तो उससे उसकी जबान मुतासिर हो गई। पर इस जब सहाबा का नाम रखे तो ये ना पूछे कि इसके माने क्या, पहले अकीदत से रखे सहाबा का नाम, जबकि कितने सहाबा और सहाबियात का नाम आपने तब्दील फरमाया। ये भी आज एक फितना है, पूछते सहाबा का नाम, भाई सहाबा का नाम है इसकी क्या माने, तो क्या सहाबी का नाम गलत होगा? इसमें बेअदबी है। पहले नाम रख लो, जो आपको नाम जिस सहाबी का जी चाहे रख लो, उसके बाद हाँ अगर जी चाहे माने पूछना कोई हर्ज नहीं है, लेकिन नाम पूछकर सहाबी के नाम पर, क्योंकि नाम पूछा, नाम का मतलब पूछा, इसका मतलब नाम पर एतराज है। और आज सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा के कितने सहाबा के नाम तब्दील भी किए, सहाबियात के नाम तब्दील भी किए। इसलिए नाम रखो, सहाबी का नाम है बस, उसको प्यार करो, नाम से भी प्यार करो। क्यों? क्योंकि सहाबी का नाम है। इस निस्बत से इधर बैठ जाओ, इसको ये लड़के आप नहीं, आप तो उधर बैठे। हाँ अगर बाद में पूछे कि साहब मैंने ये नाम रखा है सहाबी की निस्बत से, इसके अगर माने माने भी बता दें तो माशाल्लाह बहुत अच्छी बात है, कोई इसमें बुरी बात नहीं है। लेकिन इसलिए पूछना कि जब पता नहीं क्या मतलब होगा। सहाबा और सहाबियात का नाम अजमत, उनसे मोहब्बत की वजह से रखे इनके नाम। तो मेरे दोस्तों मैं ये अर्ज कर रहा था, जिस आदमी अगर कोई दाढ़ी रखे, कोई मजाक उड़ाए, तो उसको क्या कहो कि मेरे हाल पर तबसरा करने वालों तुम्हें भी इश्क ये दिन दिखाए, यानी तुम्हारी भी दाढ़ी निकल आए। मत आज तो वो आदमी जिसकी दाढ़ी जिसने रखी तो बीवी ने मजाक उड़ाया, सबने कहा और ये उसने लेकिन काटी नहीं, पूरी की। तो एक दिन उसकी बीवी आई, उसने बीवी से बात हो रही थी तो उसने कहा मियां जी मेरे लिए दुआ करना। हैरान हो गया उसने, ऐसे ऐसे किया तो पता नहीं मैं नींद में हूं, ख्वाब में हूं, मेरी बीवी मुझसे दुआ करा रही है। तो उसने हैरानगी से पूछा खैर क्या बात है, तुम मुझसे दुआ करवा रही हो, क्या बात है? पहले तो आज तक तुम्हारा 15 साल से मैं शौहर हूं, 20 साल से मैं तुम्हारा शौहर हूं, लेकिन आज तक तुमने दुआ नहीं कराई, आज क्यों करवाई? तो उसने कहा कि बात यह कि पहले तुम दुआ करने के अहल न थे। क्यों? उसने पूछा क्यों? कहा कि तुम मिसले अहलिया के थे, यानी बीवी की तरह तुम्हारे गाल, जैसे मेरे चिकने गाल वैसे तुम्हारे चिकने गाल। अब तुम दुआ करने के अहल हुए, आप बताइए आप दाढ़ी वाले से दुआ कराते हैं या दाढ़ी मुंडाने वाले से दुआ कराते हैं? दाढ़ी वाले से। तो पता चला इज्जत की चीज है, इज्जत की चीज है दाढ़ी। बस इज्जत की चीज को रख ले, यही तौबा। दाढ़ी काटता है छोड़ दे काटना, दाढ़ी रख ली ये तौबा हो गई। टीवी देखता है टीवी उठा के बाहर, टीवी को वापस कर दिया, ये अदना दर्जा है। और आला दर्जा यह है कि संसारी करे, संसार करे, उसको पत्थर मारकर तोड़ दे। जिसको आदमी को गुंजाइश हो अगर उसके यहां टीवी है उसको तोड़ दे। एक साहब कहने लगे मेरे पास, कहने लगे मौलवी साहब टीवी रखने में क्या हरज है? मैंने कहा कोई हरज नहीं है, एक टीवी मुझे भी ला दो। नहीं बात है, मैंने कहा तुम्हारे लिए बुरी बात, मेरे लिए बुरी बात, तुम्हारे लिए बुरी बात नहीं। मैंने कहा अगर मैं अपने घर में टीवी रख लू ना फिर तुम मसला पूछोगे, मुफ्ती साहब हमारे यहाँ जो इमाम नमाज पढ़ाता है ना उसके घर में टीवी है, क्या उसके पीछे नमाज पढ़ना जायज है? बताओ मसला पूछोगे नहीं पूछोगे? हाँ तो पता ही चला कुछ गड़बड़ तो मौजूद है ना भाई। क्यों मुफ्ती से फतवा पूछने जा रहे हैं कि हमारे यहाँ जो नमाज पढ़ाते ना उनके घर में टीवी है, क्या उनके घर में नमाज पढ़ना जायज है? ये आप मसला क्यों पूछ रहे हैं? इसका मतलब कुछ बात में दाल में काला है, कोई गड़बड़ मौजूद है। तो इसका मतलब क्या हुआ कि टीवी रखना अच्छी बात है? अरे नहीं बोलो ना, बुरी बात है टीवी रखना। अब इमाम रखे तो बुरी बात, और मुख्तदी रखे हमारी जरूरत है। क्यों भाई इमाम की जरूरत क्यों नहीं है? वो ना देखे कि अंजुमन का डांस कैसे होता है, वो ना देखे शायद अफरीदी छक्के कैसे मारता है। क्यों भाई उसको भी तो देखना चाहिए ना। लेकिन अगर वो अपने घर में टीवी, क्या दूसरे के घर में जाकर शायद अफरीदी के छक्के देखे फिर मुफ्ती साहब के पास जाएंगे? मुफ्ती साहब जो इमाम छुप छुप कर दूसरों के घर में जाके शायद अफरीदी की बैटिंग देखे, क्या उसके पीछे नमाज पढ़ना जायज है? फिर भी फतवा पूछेंगे नहीं, मसला पूछेंगे जाकर? तो पता चला अच्छा काम नहीं है, गड़बड़ है कुछ। अल इस्मु मा हाका फी सद्रिका शय, गुनाह वो है जो तुम्हारे दिल में खटक पैदा कर दे। गुनाह क्या है? जो तुम्हारे दिल में खटक पैदा कर रहे हैं यार कुछ बात है नहीं यार, ये काम अच्छा नहीं है। जो मेरे लिए जायज आपके लिए नाजायज, जो आपके लिए जायज मेरे लिए नाजायज, क्यों भाई क्यों फर्क है? क्या फर्क है? मुसलमान होने के नाते हम बराबर हैं, सब हम बराबर हैं, कोई वो नहीं है। हाँ जो आदमी इल्म हासिल करेगा और जो तक्वा इल्म पर अमल करेगा, तक्वा पर अमल करेगा, गुनाह से बचेगा, उसको अल्लाह ताला की तरफ से इज्जत मिलेगी। ये अल्लाह ताला की आता है। हम किसी का इकराम करेंगे तो उसके इल्म और उसके तक्वा की वजह से इकराम करेंगे, वरना हम सब मुसलमान बराबर हैं। लेकिन हम उलमा का इकराम क्यों करते हैं? इल्म की वजह से। जो उम्र में दादा होता है उनका इकराम करते, अदब करते हैं कि हमारे ये अदब सिखाया गया, अपने बड़ों का अदब करो, इकराम करो। जो आलिम है उलमा का, इमाम का, इमाम से लोग कितनी मोहब्बत करते हैं, माशाल्लाह कैसा अजीब चीज है ये। एक इमाम होता है नमाज पढ़ाता है, आप उससे मोहब्बत करते, क्यों? उसके पीछे नमाज पढ़ते हैं। इस नमाज पढ़ने की वजह से हमारे दिल में उसके लिए कितनी मोहब्बत होती है, अकीदत होती है। और कोई काम हो हमें बताए, इंसान कितनी मोहब्बत से कहता है कि इमाम साहब मेरे लायक कोई खिदमत बताइए। ये चला के इज्जत है इस चीज में, गुनाह छोड़ने में इज्जत है, गुनाह करने में इज्जत नहीं है। तो ये है वो गुनाहगार की रफ्तार, गुनाहगार की रूट बता रहा हूं मैं कि गुनाहगार का रूट कैसा है। क्या वो रूट ऐसा है कि उसने गुनाह छोड़ा, गुनाह छोड़कर कहां गया? फरमाबरदारी की मंजिल पर चला गया। यानी दाढ़ी काटता है, दाढ़ी काटना छोड़ दी, बस रूट पे ठीक आ गया। अब जिस आदमी ने अभी फौरन अमल कर डाला, इसकी रफ्तार कैसी है? ताफलक तो असद बयक लहजा से पस, ये मत तौबा की इसकी रफ्तार ऐसी है, एक लम्हे में, पलक झपकने में, एक लहजे में जमीन से आसमान पर उड़ गया। दाढ़ी का इरादा किया और अल्लाह ताला क्या क्या मकाम होगा इसका, सोचिए आप। अभी गुनाह छोड़ने का इरादा किया, बस उसी वक्त उसकी रफ्तार उड़ गई। शलवार टखने से नीचे करने की आदत, शलवार ऊपर कर ली। झूठ बोलने की आदत, आज से इरादा कर लिया झूठ नहीं बोलूंगा, नमाज जमात से पढ़ूंगा, कि जमात जमात से छोड़ता है, पढ़ता तो है लेकिन गड़बड़ करता है, दुरुस्त नहीं, औरतों को देखता है, औरतों को देखना छोड़ दिया, ये गुनाह है बस। और इस गुनाह को छोड़ने में जो तकलीफ है ना, ये सब तकलीफ याद रखना, मेरे शेख ने फरमाया कि अल्लाह ताला बहुत प्यार है। अरे जिसने इतने प्यारे प्यारे फूल पैदा किए, जिसने सूरज और चांद को पैदा किया, जिसने इतने प्यारे प्यारे मनाजिर पैदा किए, जरा देखिए आप, हमारा शुमाली इलाके है, कश्मीर है, वजीरिस्तान है और सवात वगैरह है, एबटाबाद वगैरह है, कैसे खूबसूरत इलाका, ये हमारे शुमाली इलाके, कितने मनाजिर है, ये किसने पैदा किए? अल्लाह ताला है। जिस अल्लाह ने ये मनाजिर पैदा किए, जब मखलूक ऐसी है, खालिक का क्या आलम होगा? और शकर पैदा की, मिठास, शहद में मिठास डाल दी, अंगूर में मिठास, आम में मिठास, अल्लाह पर वो कैसा मीठा होगा। तो अल्लाह ताला बहुत प्यार है, तो जो प्यारा होता है उसका रास्ता भी प्यारा होता है, प्यारे का रास्ता प्यारा होता है और प्यारे के रास्ते पर चलने वाला वो भी प्यारा होता है। और प्यारे के रास्ते पर चलने की तरीका बताने वाला वो भी प्यारा होता है। इसलिए अंबिया अलैहिस्सलाम अल्लाह ताला के बाद कायनात में सबसे प्यारे कौन है? अंबिया अलैहिस्सलाम। क्यों? क्योंकि प्यारे का तरीका, प्यारे का प्यारा तरीका बता रहे, इसलिए वो भी प्यारे। बस मेरे शेख ने फरमाया कि जिसको अल्लाह ताला के इस प्यारे रास्ते में एक कांटा चुभ जाए, सारी दुनिया के फूल उसको गार्ड ऑफ ऑनर पेश करें, यानी अजमत सलामी, उस कांटे की अजमत का हक अदा नहीं हो सकता। सारी दुनिया के फूल मिलकर वो कांटा जो अल्लाह ताला के खालिके गुल, खालिके गुलाब, खालिके गुल, खालिके गुलाब के रास्ते में जो कांटा चुभे उसकी अजमत का हक अदा नहीं हो सकता। इसलिए गुनाह छोड़ने में जो तकलीफ हो मेरे दोस्तों, अल्लाह ताला की फरमा बरदारी में जो तकलीफ हो, वो तकलीफ भी प्यारी तकलीफ है। और उस तकलीफ, गुनाह छोड़ने की तकलीफ की मिसाल ऐसी है, आप कहेंगे गुनाह की, अच्छा गुनाह छोड़ने की तकलीफ में लज्जत और मजा भी है, गुनाह छोड़ने की तकलीफ में लज्जत और मजा भी है। वो कैसा मजा है? जैसे कबाब खाने का मजा। कबाब खाने वाले का क्या आलम होता है? आंखों से आंसू निकलते नहीं, तेज मिर्चों वाली बिरयानी खा रहा है, कैसे आलम होता है? आंखों से आंसू निकल रहे हैं, पसीना भी निकल रहा होता है, करवटे भी बदल रहा है, क्योंकि खान साहब मिर्चे नहीं खाता, मिर्चे नहीं खाता। अगर इसको मिर्चे वाली बिरयानी खिला दो, मजा तो आता है ना? क्यों भाई, बिरयानी में मजा आता नहीं आता? मिर्चे वाली बिरयानी बताओ ना यार, खाता नहीं है। हालांकि मिर्चे खाने के आप लोग आदि नहीं है, लेकिन मजा तो आता है ना दादा? फिर कैसे करवटे, पानी लाओ, सेवन अप लाओ, पानी लाओ, पी रहे, सू भी कर रहा है, पसीना भी है, खुजली भी कर रहा है, क्योंकि जब इंसान जो मिर्चे लगती है ना, फिर खुजली भी होती है, फिर ऐसे खुजली भी करता है, पसीना भी निकलता है। तो आप क्या कहेंगे, ये तकलीफ है, ये आंसू, ये पसीना, ये सूसू करना, ये तकलीफ की वजह से या मजे की वजह से? मजा है ना ये। बस मेरे प्यारे शेख ने फरमाया, आह जिस तरह से बिरयानी और मिर्चों वाला कबाब खाने में पसीना आंसू निकलते हैं, लेकिन ये आंसू मजे के आंसू है, फरमाया उसी तरह से गुनाह छोड़ने में जो तकलीफ होती है, जो दिल को दुख होता है, जो आंखों में आंसू निकलते हैं, ये भी मजे के होते हैं। फरमाया कैसे? करके देखो। अब एक आदमी को बिरयानी उसके सामने ला कहते रहो, उसने बिरयानी कभी खाई नहीं, वो क्या जाने बिरयानी क्या होती है, लेकिन उसके नवाला डाल दो बिरयानी का, दगा डेर मजेदार थे यार, इसमें तो नस्वार से भी ज्यादा मजा आ रहा है, सही है ना? अल्लाह ताला ने देखो, आ कबाब मिर्चों वाला खा ले, मिर्चों वाली बिरयानी खा ले, कैसे लज्जत और मजा आता है। अल्लाह ताला जो खालिक कबाब है, कबाब में मजा तो अल्लाह ताला ने रखा ना, और बिरयानी में मजा किसने रखा? अल्लाह ताला ने रखा, उसके रास्ते में क्या मजा होगा। बस ये गुनाह से बचने की तकलीफ उठाए, लाख हसीन को देखने को जी चाहे, शराफत का क्या तकाजा है? अगर हमारा जी चाह रहा है हम किसी औरत को देखें, शराफत क्या कहती है? नहीं देखना। और कमीनापन क्या है? उसको देखना। जो आदमी औरतों को देखते हैं शरीफ वाला काम कर रहा है, जो फिल्में देख रहा है शरीफ वाला काम कर रहा है, जो तस्वीरें देख रहा है फिल्म वाला काम कर रहा है, शरीफों का काम कर रहा है। लिहाजा पता चला शराफत का काम नहीं है, बस गैर शरीफाना काम छोड़ दे और अल्लाह ताला का वली और दोस्त बन जाए। गैर शरीफाना काम, कमीना नहीं बोला मैंने, गैर शरीफ और कमीना तो एक ही है ना, लेकिन कमीना नहीं बोला, गैर शरीफ बोला। तो वो काम जो शराफत के खिलाफ हो वो काम नहीं करना चाहिए। हम क्या बोलते हैं? देखो हमारी इज्जत का मामला है, हमारे खानदान, हमारे बाप दादा की इज्जत का मामला है। क्यों भाई, बोलते हो नहीं बोलते? हमारे खानदान की इज्जत का मामला है। आप जाए ये पिशावर इस्लामाबाद से जब सरहद आता है तो वहां लिखा रहता है वेलकम टू द लैंड ऑफ हॉस्पिटैलिटी, वहां ये जुमला लिखा है, यानी मेहमान नवाजी की सरजमीन पर खुशामदीद, सरजमीन मेहमान नवाज, सरजमीन मेहमान नवाज पर क्या खुशामदीद, वेलकम। अब वहां पर मैं बयान के लिए गया, अब मेरा मजमून बाकी था, मैंने कहा आप बताइए, मैं मेहमान हूं, आपका टाइम पूरा हो गया लेकिन मैं मेहमान हूं, आप मेहमान के लिए क्या चाहते हैं, मैं मजमून पूरा करूं या आपकी वक्त को वो करूं? तो उन्होंने कहा कि भाई आप अपना मजमून पूरा करें, अगर आप मेहमान नवाज हैं, आप मेहमान कह रहे हैं हमारा टाइम बाकी है, हमारा बयान कुछ तफसील बाकी है, अगर 10 मिनट देर हो जाए तो क्या है? तो उन्होंने कहा नहीं, आप बिल्कुल मजमून पूरा करें। तो पता चला मेहमान नवाजी का तकाजा है, उसको पूरा किया जाता है। तो शराफत का भी एक तकाजा है, वो तकाजा क्या है कि किसी की मां बहन बहू बेटी को ना देखे, ये शराफत की बात है। और ये भी शराफत है कि जिस अल्लाह ताला ने हमें रिश्त दिया उस मालिक की नाफरमानी ना करना, ये भी शराफत है। जिस अल्लाह ताला ने हमें आंखें दी, इन आंखों की हिफाजत करना और अल्लाह ताला की मर्जी के मुताबिक इन आंखों को इस्तेमाल करना, ये भी शराफत है कि नहीं भाई? और जिस अल्लाह ताला ने हमें गाल दिए, उस गाल पर अल्लाह की मोहब्बत का ये बाग लगाना, ये भी शराफत है कि नहीं? अब एक आदमी आम का दरख्त लगाए और बार बार उसकी शाखों को काटता रहे, उसमें फल आएगा कभी? लादा क्या करे, छोड़ दे। तो लादा इसी तरह से एक आदमी, अब ये दरख्त है अल्लाह ताला की मोहब्बत का, नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत का दरख्त है, तो ये आपकी मोहब्बत का ये दरख्त पर फल कैसे आएगा? वो कैसे, इसको छोड़ दे, फिर दरख्त आ जाएगा। कैसे आएगा? एक मुट्ठी पूरी हो जाएगी, अल्लाह वाला बन गया। तो ये है गुनाहगारों का रूट। क्या रूट है? गुनाह से फरमाबरदारी की तरफ आना। अब हर एक की रफ्तार अलग अलग, एक आदमी फौरन इरादा कर लेता, एक कहता है जरा मैं अपनी बीवी से पूछ के दाढ़ी रखूंगा, हर एक की रफ्तार अलग अलग है। तो एक कहता है जरा अच्छा मैं जरा पूछ लू मेरे दोस्त वोस्त क्या बोलेंगे, लोग क्या बोलेंगे दाढ़ी के मुताबिक, फिर सबकी सुनेगा, फिर कहेगा फिर दाढ़ी रखूंगा। और एक कहता है खैची जो एक तो गरीबा नहीं रहा, खैची जो एक तो जिंदा नहीं रहा, और मारा जो एक तो गरीबा नहीं रहा। बस रखनी है। अब कोई लाख मना करे, बला से जान जाए तमाशा घुस के देखेंगे, बला से जान जाए तमाशा घुस के देखेंगे। बला से कोई कुछ भी कहता रहे अब तो दाढ़ी रखेंगे, अब फिर रखने का क्या मजा है? अब एक आदमी जिसकी शादी नहीं हुई उसको क्या पता है शादी में क्या मजा है, जिस आदमी ने दाढ़ी नहीं रखी उसको क्या पता है दाढ़ी रखने में क्या मजा है, समझ सकता है? मेरे प्यारे दोस्तों, गुनाहगार का रूट क्या है? गुनाह से फरमाबरदारी की तरफ आना, यानी अर्रुजू मिनल मासियती इला ताअत, ये गुनाहगार का रूट हो गया। दूसरा रूट, यानी हर गुनाह छोड़कर फरमाबरदार बन जाए। एक अजीब बात, और वो अजीब बात ये कि जो लोग कुर्बानी करते हैं, तो जब चांद नजर आता है जुल्हिज्जा का, तो जुल्हिज्जा की चांद से लेकर कुर्बानी करने तक नाखून और बालों को नहीं काटते, सही है ना भाई? ऐसा ही होता है ना, मसला यही है ना। क्यों? इसलिए कि जी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एक मुस्ताहब अमल है, मुस्ताहब अमल है इसलिए करता है। यानी ऐसा है कि अगर कोई काट ले, जैसे नाखून काट ले, तो उसको गुनाह मिलेगा? नहीं मिलेगा। जिस आदमी पर कुर्बानी है अगर उसने नाखून काट लिए ना, तो उसको गुनाह नहीं मिलेगा। हाँ यह कि सवाब नहीं मिलेगा, ऐसा नहीं, कबाब भी नहीं मिलेगा, यानी अंडा भी नहीं मिलेगा और डंडा भी नहीं मिलेगा। अब सही है, अब वो अंडा भी नहीं मिलेगा और डंडा भी नहीं मिलेगा। लेकिन जो आदमी नाखून ना काटे तो उसको अंडा मिलेगा। अच्छा, लादा इसलिए लोग दाढ़ी भी नहीं काटते और मूछे वगैरह भी नहीं काटते, लेकिन मेरे दोस्तों कुर्बानी करके ही वो शेव कर लेते। तो अगर कोई कुर्बानी के उस जमाने में कोई आदमी नाखून और बाल ना काटे तो क्या होगा कि उसको अंडा मिलेगा, और अगर काट ले यानी नाखून काट ले तो डंडा भी नहीं मिलेगा, अंडा भी नहीं मिलेगा। लेकिन जो आदमी दाढ़ी को काटेगा ना, उसे अंडा तो क्या मिलेगा, डंडा मिलेगा, यानी गुनाह है। तो क्या बात है कि कुर्बानी के जमाने में हम दाढ़ी रख रहे हैं, क्यों? कि जी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो आदमी कुर्बानी करे वो बालों को और नाखून को ना काटे। तो ये क्या बात है कि आप सल्लल्लाहु अलैहि वसल्लम का इरशाद क्या सिर्फ 10 दिन के लिए या पूरे साल के लिए? आप लोग मसला बताएं भाई, पूरे साल के लिए या 10 दिन के लिए? तो एक मुस्तहब अमल पर, मुस्तहब काम पर अमल करने के लिए तो हम अपनी दाढ़ी को नहीं काटते, लेकिन क्या बात है, दाढ़ी का रखना वाजिब है, वाजिब।
جیسے جس آدمی پر قربانی واجب ہو، جس آدمی کے پر قربانی کرنا ہو اور وہ قربانی نہ کرے، کیا ہوگا اس کو؟ گناہ ملے گا نہیں ملے گا؟ اور جس جو آدمی وتر کی نماز ہے، وتر کی نماز نہ پڑھے تو کیا ملے گا؟ گناہ ملے گا نہیں ملے گا؟ کیونکہ وتر کی نماز بھی واجب، اور مسلمان عید کی نماز نہ پڑھے تو کیا ہوگا؟ گناہ ملے گا نہیں ملے گا؟ کیوں؟ عید کی نماز بھی واجب، وتر کی نماز بھی واجب، قربانی بھی واجب. میرے دوستو، جس طرح سے داڑھی قربانی واجب ہے اور عید کی نماز وتر کی نماز واجب ہے، اسی طرح سے داڑھی رکھنا بھی واجب ہے. اگر کوئی وتر کی نماز نہ پڑھے تو ہم اسے سمجھائیں گے، تو داڑھی جو نہ رکھے کیا ہم اسے نہیں سمجھائیں گے؟ سمجھائیں گے کہ جناب داڑھی رکھیں ہم لوگ تاکہ ہم اس واجب پر بھی عمل کریں. اور داڑھی کیسے؟ ایک مٹھی رکھیں. تو یہ ایک ہو گئی گناہ گاروں کا روٹ. وہ کیا روٹ ہوا؟ کہ گناہ سے فرما برداری کی طرف جانا، گناہ سے اللہ تعالی کی اطاعت کی طرف جانا، یہ گناہ گاروں کا توبہ کا روٹ ہوا. توبہ کی سواری پر بیٹھ کر وہ جا رہے ہیں. دوسرا روٹ ہے فرما برداروں کا، گناہ نہیں کرتے لیکن پتہ چلا اپنے جو معمولات ہیں، جیسے مرشد نے شیخ نے بتایا کچھ تسبیحات ہیں، مناجات مقبول ہے، ذکر ہے، تلاوت ہے، اب یہ نہیں کر رہا، نتیجہ کیا ہوگا؟ اس کا نام ہے اب اس چیز سے توبہ کرنا ہے. کیا مطلب؟ دوبارہ ذکر شروع کر دینا، دوبارہ اپنے معمولات شروع کر دینا، یہ بھی ایک توبہ ہے اور یہ بھی ایک روٹ ہے. وہ کس روٹ کا کیا نام ہے؟ الرجوع من الغفلتی الى الذکر. غفلت تھی، اب غفلت سے ذکر کی طرف آ گیا. یہ گناہ کا، یہ کس کا روٹ ہوا؟ فرما برداروں کا روٹ. سیدھے بیٹھو، ایسے گردن ایسی ٹیڑھی ہو جائے گی. یہ دوسرا روٹ ہوا، فرما برداروں کا روٹ ہے. یعنی فرما بردار جب توبہ کی سواری پر بیٹھتا ہے تو وہ کہاں سفر کرتا ہے؟ غفلت سے ذکر کی طرف. یعنی گناہ تو نہیں کرتا لیکن پتا یہ چلا کہ معمولات نہیں کر رہا، مناجات مقبول نہیں پڑھ رہا، ذکر نہیں کر رہا. جو اپنے معمولات دوسرے نوافل وغیرہ اس نے چھوڑ دیے، پھر وہ کام شروع کر دیا دوبارہ سے، بس توبہ کی ہو گئی. یہ ہو گئی فرما برداروں کا روٹ. اور ایک ہے، میں نے کہا تھا اعلیٰ فرما برداروں کا روٹ، فرما برداری کی جو اعلیٰ درجے میں وہ بھی ایک روٹ ہے، وہ بھی توبہ کی سواری پر بیٹھتے ہیں اعلیٰ فرما بردار. وہ کیا ہے؟ وہ یہ ہوتا ہے کہ ان کا دل اگر ذرا سی دیر اللہ سے غافل ہو جائے، ان کا دل اگر ذرا سی دیر کے لیے اللہ تعالیٰ سے غافل ہو جائے، وہ فوراً دل کو اللہ تعالیٰ کی حضوری میں لے آتے ہیں. اس لوٹنے کا کیا نام ہے؟ الرجوع من الغیبت الى الحضور. یعنی دل سے وہ ہر وقت باخدا رہتے ہیں. اس کو ایک واقعہ سناتا ہوں پھر سمجھ میں آئے گی بات. میرے شیخ عارف باللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہ، حضرت والا نے سنایا کہ ایک بزرگ کسی بزرگ سے ملاقات کے لیے جا رہے تھے، تو ایک جگہ لیٹے آرام کے لیے بیٹھے، درخت تھا. تو وہ اللہ والے بزرگ تھے، اللہ تعالیٰ بعض بزرگوں کو کوئی کرامت بھی دے دیتے. تو اوپر جو ہے وہ چڑیا باتیں کر رہی تھی کہ یہ جو شخص جس شخص سے ملاقات کے لیے جا رہا ہے اس کا تو انتقال ہو گیا، اللہ تعالیٰ نے ان کو سمجھ دے دی، بات سمجھ لی چڑیوں کی بولی. تو انہوں نے سوچا چلو انتقال تو ہو گیا، چلو اب انتقال ہو گیا تو تعزیت کرنے چلے جائیں. اب وہ وہاں پر پہنچے، دیکھو بھائی ایک مسئلہ، تعزیت کے لیے جو جاتے ہیں کسی کا انتقال ہو جائے تو تعزیت کہتے کس کو ہے؟ ہمارا جو تعزیت کا طریقہ وہ ہے، ہو گئے اب بیٹھے ہوئے ہو جائے، چلو بھائی چلو، یہ تعزیت ہے. اور یہ بہت بڑے ولی اللہ دعا کرنے آئے ہیں جو نماز نہیں پڑھی لیکن دعا کرنے آئے ہیں. سوال پیدا ہوتا ہے کیا آئے گئے وہاں، ہاتھ اٹھائے، وہ ایک آدمی ہاتھ اٹھایا، سب نے ہاتھ اٹھایا، پھر آپ چلو بھائی چلو، یہ ہے. اور اس کا کیا نام رکھا؟ فاتحہ. تو میرے دوستو اس کا نام تعزیت نہیں ہے، تعزیت نام ہے لواحقین کو اور پسماندگان کو اور مرحوم کے رشتہ دار اولاد وغیرہ کو تسلی دینے کا، صبر کی تلقین کرنے کا نام تعزیت ہے.
فاتحہ پڑھنے کا نام تعزیت نہیں ہے. تو یہ پتہ ہی چلا یہ طریقہ خلاف سنت ہے. سنت طریقہ کیا ہے؟ اب دیکھیے حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما آپ صلی اللہ علیہ وسلم کے چچا حضرت عباس کے صاحبزادے تھے، بیٹے تھے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں کہ جب میرے ابا جان حضرت عباس رضی اللہ تعالی عنہ کا انتقال ہوا تو ایک دیہاتی میرے پاس آیا اور اس دیہاتی نے بڑی عجیب بات کہی مجھے. فرماتے ہیں کہ اس دیہاتی نے مجھ سے کہا کہ عباس کا انتقال ہو گیا، ان کو اللہ مل گیا اور تم کو بھی اللہ مل گیا، یعنی باپ کو بھی اللہ ملا، بیٹے کو بھی اللہ ملا. فرماتے ہیں وہ کیسے؟ فرماتے ہیں وہ ایسے کہ عباس کا انتقال ہوا، وہ کہاں گئے، کس کے پاس گئے؟ اللہ تعالی کے پاس گئے، تم کو تو اللہ مل گیا. اور تم کو اللہ کیسے ملا؟ تم کو ایسے ملا کہ تم نے اللہ تعالی کے اس حکم پر صبر کیا کہ اللہ تعالی کی چیز سی واپس لے لی. انا للہ و انا الیہ راجعون، یہی تو ہے، واپس لے لی، تم نے صبر کیا تو صبر والے کو بھی اللہ مل گیا. فرمایا اس میں گھبرانے کی کیا بات ہے، ان کو بھی اللہ مل گیا، تمہیں بھی اللہ مل گیا. تو تعزیت تو اس چیز کا نام ہے بھائی، تسلی دینا، تلقین کرنا. یہ نہیں کہ فاتحہ پڑھی پھر اس کے بعد کہہ رہے ہیں اچھا ہاں بھائی اب وہ فاتحہ پڑھنے والوں کے لیے کھانا لے کر آؤ. یہ جی فاتحہ، وہ مردے کو رو رہے ہیں اور یہ کھانا کھانے پہنچ گئے. اس لیے حکیم الامت فرماتے ہیں کہ ایک دیہاتی تھا، اس کا ابا بیمار ہو گیا، وہ حکیم کے پاس دوڑا گیا، حکیم صاحب خدا کے لیے میرے باپ کو بچا لو، مرنے مت دو، بچا لو بچا لو، بھلے اگلے سال مر جائے. حکیم نے پوچھا ہاں بھائی کیا بات ہے، خیریت؟ کیا بات یہ کہ اس سال چاول کی فصل اچھی نہیں ہوئی، ابا مرے گا برادری کو چاول کھلانے پڑیں گے، تو چاول ہے نہیں، اگلے سال فصل اچھی ہو جائے گی، پھر بھلے مر جائے. یہ عالم ہے ہمارا. تو میرے پیارے دوستو، تعزیت یہ فاتحہ دعا مانگنے کا نام نہیں ہے. آپ دعا یہاں، اچھا اگر آپ یہاں دعا بیٹھ کر کریں گے تو جو مردہ ہے کیا اس کو دعا نہیں پہنچے گی وہاں پر؟ کیا اس کے لیے وہاں جانا ضروری ہے؟ بتائیے جناب، کیا ضروری ہے دعا کرنے کے لیے وہاں جانا؟ ہاں وہاں جو جا رہے ہیں اس کا مقصد کیا ہے؟ جو شریعت نے بتایا اس کا مقصد یہ ہے کہ اس کو تسلی دے کہ انشاءاللہ تعالی اللہ تعالی ہم سے، ہم امید کرتے ہیں کہ اللہ تعالی جو ہے ان کو درجات عطا فرمائیں گے. اور اچھا اب رہی قرآن خوانی کرنا، تو کیا قرآن پر اگر کسی مردے سے محبت ہے، کسی کا انتقال ہوئے اس سے محبت ہے، تو کیا سب رشتے داروں کو دکھانا ضروری ہے کہ ہم نے اس کے لیے قرآن مجید پڑھا، مل کر بیٹھے کہ جی دکھا رہے ہیں؟ کیا ضروری ہے؟ کیا ایک آدمی اگر اپنے کسی چچا کا انتقال ہوا، کسی کا انتقال ہوا، مسجد میں آیا، وہ کہیں نہیں گیا، مسجد میں آ کر قرآن مجید پڑھ رہا ہے، یا چپکے چپکے بیٹھا اللہ کلمہ شریف پڑھ رہا ہے، تیسرا کلمہ پڑھ رہا ہے، اور یہ نیت کی کہ اس کا ثواب فلاں کو دے رہا ہوں میں، تو کیا اس کو فائدہ نہیں پہنچے گا؟ نہیں، اس کے بیٹے کے پاس جا کر اس کو بتاؤ کہ بھائی یہ لو ثواب، یہ ذرا اپنے ابا کو بھیج دو، ٹی سی ایس کر دو. یہ عجیب تماشا ہے کہ وہ نہیں، وہیں بیٹھ کر وہ کرنا ہے، اتنا سفر کر کے جانا اور یہ سب کرنا. آپ سب اسی مقصد کے لیے جا رہے ہیں اگر کہ اس کو اگر قرآن مجید پڑھنا ہے تو اس مقصد کے لیے جانے کی ضرورت نہیں ہے. اگر دعا مانگنی ہے اس مقصد کے لیے جانے کی ضرورت نہیں ہے. شریعت نے جو تعزیت کا مقصد رکھا وہ مقصد یہ تھا کہ اس کو ذرا تسلی دے دو کیونکہ وہ غم میں ہے، اس کی ذرا غم خاری کرو، غم گساری کرو. یہ ہے موقع، ہر چیز کا موقع الگ ہے. اب جیسے عیادت کا مسئلہ ہے، عیادت کو جاتے ہیں تو ہم اکثر جب عیادت کرنے جاتے ہیں نا، بیمار کو مزید بیمار ہی کر کے آتے ہیں، ہم اس کو تسلی نہیں دیتے. عیادت کا مقصد بھی کیا تھا؟ مریض کو تسلی دینا، یہ اس کا بھی مقصد تھا. اور ہمارا کیا ہوتا ہے، ہم مریض کو مزید بیمار کر کے آتے ہیں. اب سنیے، ایک وجہ تو یہ، اب مریض کے یہاں پہنچ گئے، السلام علیکم، السلام، خیریت جی؟ ہاں. اچھا کس ڈاکٹر سے علاج کرانا؟ جی فلاں سے، ڈاکٹر جمعہ سے. ارے یار وہ بیکار ڈاکٹر، ہمارا جو ڈاکٹر ہے بہت اچھا ہے، یہ جو ڈاکٹر ہے نا جس سے تم علاج کرو، میرے چچا کا بیٹا جو ہے نا وہاں داخل تھا، مر گیا اس کے پاس. اب مریض کے تو کانپنا شروع ہوا، میں بھی مروں گا. اب بتاؤ یہ جائز ہے؟ وہ مریض کو بیمار ہے بےچارے کو. اچھا دوا کون سی کرو؟ اچھا یہ، ارے بھائی بڑی خطرناک دوا ہے، میری ساس صاحبہ نے کو دوا دی تھی، بس ان کو تو موشن شروع ہو گئے، اب وہ مریض کی فکر میں، ٹھیک تھا، اب پیٹ میں گڑبڑ شروع ہو جائے گی. اس لیے عیادت کے اندر یہ جا کر پوچھنا، آپ کون سے ڈاکٹر سے علاج کرا رہے ہیں؟ اور وہ اب جیسے ایک تھا نا، ایک دیہاتی تھا، سنتا بھی اونچا تھا، ارے سننا یار نیند اڑاتا ہوں، چلو نیند اڑانے والی گولی کھا لے. ایک دیہاتی تھا سنتا اونچا تھا. اب اس کا ایک رشتے دار بیمار ہوا, اس نے کہا چلو اس کے یہاں جاتا ہوں. اب وہ اس نے سوچا یار بیمار کے پاس جاؤں کوئی چیز بھی لے کر جاؤں. دیہاتی کا یہ عالم ہوتا ہے جو گھر میں ہوتا ہے ان کے یہاں سبزی وبزی سب تو گھر میں ہی ہوتا ہے. تو وہ اس نے گھر میں شلجم تھے, شلجم اٹھایا اور چل پڑا. اب سوچنے لگا راستے میں کہ بھائی اس سے کچھ گفتگو ہوگی, مجھے اس کو بھی معلوم تھا مجھے اونچا سنائی دیتا ہے. اس نے کہا وہ کچھ کہے گا میں کچھ کہوں گا, ذرا سوال جواب میں خود بنا لوں. تو دیہاتی نے سوچا کہ میں اس سے پوچھوں گا بھائی کیا حال ہے. وہ کہے گا اچھا حال ہے. میں کہوں گا ماشاء اللہ الحمد للہ بہت اچھا, اللہ اس حال میں اور ترقی دے. کہا پھر پوچھوں گا کون سے ڈاکٹر سے علاج کرا. وہ کسی ڈاکٹر کا نام بتائے گا. میں کہوں گا ماشاء اللہ اچھا ڈاکٹر ہے, اس کے ہاتھ میں شفا ہے. پھر وہ میں پوچھوں گا بھائی تم کیا دوا کھاتے ہو. کسی دوا کا نام لے گا. میں کہوں گا ہاں بہترین دوا ہے, اس سے ضرور یہ دوا تمہارے مرض کا یہی اسی دوا میں علاج ہے. اب وہ شلجم لے کر اور دیہاتی ہے لنگی دھوتیاں پہنتے ہیں وہ بھی کھلی ہوئی, لہذا جب نہاتے ہیں نا تو نہاتے ہیں تو کپڑے وپڑے سب اتارے اور اندر کود گئے. اب امام صاحب گزرے اندر آئے, او امام صاحب السلام علیکم, باہر آ گئے. ابھی بھائی کچھ تو چھپا. اچھا جی جی السلام علیکم, چھپا لی. عجیب تماشا ہوتا ہے, پورے وہ بدو چیز چھپ کر کے چھپا لی سب سے سب چھپ گیا. خیر اب وہ لنگی پہن گیا, وہ پہنچا اس کے پاس. اب جو مریض نے اس کو دیکھا کہ اونچا سننے والا آ گیا, اس نے کہا یہ مصیبت کہاں سے آ گیا, اپنی کہے گا میری نہیں سنے گا. اب وہ گیا السلام علیکم. السلام علیکم. وعلیکم السلام. کیا حال ہے؟ مر رہا ہوں. بڑا بہترین حال ہے, اللہ تعالیٰ اس حال میں اور ترقی دے. پھر اس کے بعد پوچھا کہ ہاں بھائی کس ڈاکٹر سے علاج کرا دوں؟ کہا موت کے فرشتے سے. ارے صاحب بہترین ڈاکٹر ہے, اس کے ہاتھ میں تو بڑی شفا ہے. پھر اس نے پوچھا کہ دوا کون سی کھا رہے ہو؟ زہر کھا رہا ہوں. واہ بہترین, آپ کے مرض کا علاج اسی دوا میں. اب وہ جو دیہاتی کروٹیں بدل رہا تھا تو کروٹیں بدلنے سے اس کی ذرا لنگی کھل گئی. تو اس نے کہا بھائی اس کو چھپاؤ, اس کے ہاتھ میں شلجم بھی تھے. اس نے کہا ہاں یہ بچوں کے لیے لے کر آئے. ارے دوستو عیادت کا جو مقصد ہے وہ مریض کو تسلی دینا ہے کہ اللہ تعالیٰ آپ کے درجات بلند فرمائے, انشاءاللہ جو دوا ڈاکٹر سے کر رہے ہیں انشاءاللہ اچھا ہو جائے گا. یہ نہیں کہ وہاں جا کر, اب دیکھیں مریض کا کیا حال ہوتا ہے. ایک آدمی آیا, اس نے کہا وہ میرا ایک ڈاکٹر جاننے والا ہے بڑا اچھا ڈاکٹر ہے. دوسرا آیا, یہ میرا ڈاکٹر جاننے والا بڑا اچھا ہے. تیسرا آیا, اس نے کہا وہ فلاں ڈاکٹر بڑا اچھا ہے. اب ایک مریض کے بعد 10 آدمی بولیں گے کہ میرے فلاں ڈاکٹر ہے, اس مریض کا بےچارے کا کیا حال ہوگا, بیمار مزید نہیں پڑے گا. اب ایک آدمی آیا, اچھا آپ کا پیٹ خراب ہے, آپ بھوسی کھائیں بھوسی. دوسرا ہے, ارے بھائی وہ تو ٹھیک ہے لیکن جو ہے نا کدو کا رس پیو, اس سے بڑا فائدہ ہوتا ہے. تیسرا آئے گا وہ اپنا ٹوٹکا بتائے گا. چوتھا آئے گا وہ اپنا ٹوٹکا بتائے گا. ہر آدمی کے پاس ایک ایک ٹوٹکا موجود ہے. اب مریض کس کے ٹوٹکے پہ عمل کرے گا؟ یہی کرے سب کو ملا کر گھوٹے اور پھر وہ پی جائے. تو اس لیے میرے دوستو مریض جب تک پوچھے نہیں کہ صاحب کوئی ڈاکٹر بتائیے, آپ اس کو بتائیں کہ تب تک بتائیں نہیں. اور جب تک کوئی دوا مشورہ کرے بھائی فلاں ہمارے, وہ پوچھے بھائی آپ کا کوئی ڈاکٹر جاننے والا ہے؟ کہاں جی میں نے فلاں سے علاج کرایا تھا, مجھے تو سمجھ میں آیا, اگر آپ کو کرانا ہے آپ مجھے بتا دیں. یہ نہیں کہ جی فلاں فلاں. نتیجہ کیا ہوتا ہے؟ وہ مریض کہتا ہے یار یہ تو وہ, اس کی بیماری مزید بڑھ جاتی ہے. اور پھر وہاں جا کر بیٹھ گئے اور سب خیر خیریت ہے نا, ٹھیک ہے. ہاں میں نے سوچا آج تو ذرا مل ہی لوں. اب وہ بےچارے مریض ہے, پتہ نہیں کیا ضرورت ہے, گھر والوں کی ضرورت ہے. اب ہاں اس لیے عیادت کی سنت بھی ہے, وہ کیا کہ تھوڑی دیر بیٹھے بس بیٹھے دعا. اچھا عیادت کی دعا ہے, وہ دعا کون پڑھتا ہے جناب؟ اب وہ دعا کیا ہے؟ اسأل اللہ العظیم رب العرش العظیم ان یشفیک. یہ دعا سنیے. اب بتائیے یہ دعا سیکھنا ضروری ہے. اب یہ دعا ہے جو مریض کو دینی چاہیے, کیونکہ آج صلی اللہ علیہ وسلم نے فرمایا کہ اس دعا میں مریض کے لیے شفا ہے اگر موت کا وقت نہ آیا ہو. اور ہم جاتے دوسری باتیں کرتے ہیں لیکن دعا نہیں دیتے جو دینی چاہیے, جو حدیث شریف کی دعا ہے, اسأل اللہ العظیم رب العرش العظیم ان یشفیک, کہ اللہ تعالیٰ میں اس اللہ سے مانگتا ہوں جو عظیم ہے اور عرش عظیم کا رب ہے, آپ کو شفا دے. یہ دعا دینی چاہیے. اور لیکن ہم دوسری باتیں کریں گے تو نتیجہ کیا ہوگا؟ اس لیے میرے دوستو یہ سنت سیکھنا ضروری ہے. تو میں یہ عرض کر رہا تھا, واقعہ سنا رہا تھا کہ وہ اللہ والے کہ جن کی کان میں وہ چڑیوں نے کہا, دیکھو آگے آگے بیٹھ جاؤ یار, ٹیک نہ لگاؤ, دیکھو جوانی کا زمانہ ہے, شاباش بیٹھو ادھر. जवानी के जमाने में ये आलम है, कमर मजबूत रखो, इस कमर से बड़े काम लेने होते हैं।
मेरे प्यारे दोस्तों, वो बुजुर्ग ने कहा है कि चुड़िया ने बोला जब कि वो तो जिन बुजुर्ग के से मिलने ये जा रहे हैं उनका तो इंतकाल हो गया, तो मेरे शेख ने सुनाया कि उसके बाद उन्होंने सोचा चलो भाई इंतकाल हो गया अब क्या जाने का फायदा, फिर कहा नहीं चलो ताजियत की सुन्नत अदा कर लेंगे। इस पर यह मजमून चला था ताजियत और आयादत का। अब वो वहां पहुंचे तो देखा कि वो बुजुर्ग बिल्कुल जिंदा बैठे हैं। फरमाया मुलाकात हुई और सब अस्सलाम वालेकुम सहाल अवाल। फिर उन बुजुर्ग ने कहा उनसे कि हजरत क्या अजीब जमाना आ गया, परिंदे भी झूठ बोलने लग गए। उन बुजुर्ग ने फरमाया क्या हुआ, कहा बात यह कि मैं फला जगह रुका तो दो चिड़िया आपस में बातें कर रही थी और वो ये कह रही थी कि जिस शख्स से ये यानी आपसे मिलने जा रहा है उसका इंतकाल हो गया। तो उन बुजुर्ग ने बत फरमाया कहा हजरत माशाल्लाह तो माशाल्लाह जिंदा है और चिड़िया ऐसे बोल रही थी। फरमाया अच्छा बताओ क्या वक्त हो रहा था, क्या वक्त हो रहा था। उन्होंने कहा कि फला वक्त हो रहा था। बस उन बुजुर्ग ने एक आह खींची और आह खींचकर फरमाया वाकई मैं उस वक्त मेरा समझो इंतकाल था। कहा हजरत बात समझ में नहीं आई, फरमाइए। फरमाया बात यह है कि उस वक्त मेरा दिल अल्लाह ताला से गाफिल हो गया था। वो चीज है मेरे दोस्तों जिसकी तौबा को फरमाया अर्रुजू मिनल गैबति लिल हुजूर, जब दिल बाखुदा होता है, आह दिल का ताल्लुक अल्लाह ताला के साथ राबता होता है, वो अल्लाह ताला जो खालिक हयात है, जब खालिक हयात से राबता कट गया समझो हमारा राबता कट गया। इसलिए वो क्या फरमाया कि दिल का, इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिक्र करने के वाले की मिसाल ऐसी है जैसे जिंदा की और भूल जाने जिक्र न करने वाले की मिसाल ऐसी है जैसे मुर्दा की। तो वो दिल जो अल्लाह ताला के साथ बाहुजूर है, अल्लाह ताला के साथ जिस दिल का रابطہ है, आलम क्या होगा। आप कहेंगे कि दिल का रابطہ कैसे काम चलेगा। जी हाँ, यही तो है मेरे दोस्तों कि बुजुर्ग फरमाते हैं कि दस्त बकार और दिल बकार, हाथ को तुम काम में मशगूल रखो। अल्लाह वालों की यही तो शान है कि जिस्म जमीन पर होगा, रूह अर्श आजम पर होगी, हाथ काम में मशगूल होंगे, कान आंखें काम में मशगूल होगी, जबान और कान हाल काम में मशगूल होंगे और दिल अल्लाह ताला के साथ मशगूल होगा। यही तो अल्लाह वालों की शान है जिसको क्या फरमाया, ये तौबा फरमाया इसको कि वो अल्लाह वाले अगर उनका दिल जरा सी देर के लिए अल्लाह से हट जाए फौरन वो तौबा करते हैं। क्या मतलब, वो उनके रूट ये है कि गफलत से अल्लाह की हुजूरी में आ जाते हैं। शेख फरमाते हैं अल्लाह वालों की शान है दुनिया के मशगलों में भी ये बाखुदा रहे, दुनिया के मशगलों में भी ये बाखुदा रहे, ये सब के साथ रह के भी सबसे जुदा रहे। एक वाक्य सुनाता हूं बस खत्म इस मजमून को समझने के लिए। अल्लाह अकबर। आप कहेंगे पता नहीं कौन से बुजुर्गों की बातें, हदीस शरीफ सुना दूं आपको ताकि पता चले कि क्या चीज है, कि जिस्म जमीन पर हो और रूह कहीं और, जिस जमीन पर हो और रूह कहीं और हो, ऐसा कैसे हो सकता है। जिसको इस चीज से वास्ता ना पड़ा वो यही कहेगा। जैसे कोई आदमी किसी की शादी हो जाए उसकी बीवी मैके चली जाए रोना शुरू कर दे तो दूसरा हंसेगा अबे बेवकूफ क्यों रो रहा है, जब तेरी शादी होगी तब पता चलेगा तुझे, फिर पूछूंगा कि कैसे रोया जाता है। अगर बच्चा बीमार हो जाए, बच्चा बीमार, आज हमारे माँ बाप बीमार होते हमें वो दुख नहीं होता, जब बच्चा बीमार होता है तब पता चलता है क्या दुख होता है, क्योंकि माँ बाप का दुख हमें नहीं पता चलता। माँ बाप को औलाद का दुख पता होता है और औलाद का दुख बाप को पता होता है और औलाद को बाप का दुख नहीं समझ में आता। ये फर्क है मेरे दोस्तों। एक मरतबा जनाब रसूलुल्लाह, मैंने शेख ने सुनाई ये रिवायत और मुआरूमी ने इसको अपनी मसवी में नकल किया, ये मजमून समझाने के लिए कि अल्लाह ताला के साथ बाखुदा रहने के क्या माने, और दिल अल्लाह ताला के साथ हो, रूह अल्लाह ताला के साथ हो और जिस्म जमीन पर हो। मारूमी फरमाते दिल ले अंदर जमीन चूको है काफ, उनके जिस्म का आलम यह है कि मिसल मिसल पहाड़ के जमीन पर है लेकिन रूह है सी मुर्ख बजाली तवाफ, और रूह का उनकी ये आलम है मिसल सी मुर्ख परिंदे के वो अर्श आजम का तवाफ करती रहती है। जिस्म जमीन पर है और दिल अल्लाह ताला के साथ चुका। तो रसूल जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इबादत फरमा रहे थे, रात का वक्त था, हजरत आयशा आई रज़ियल्लाहु ताला अन्हा हमारी माँ उम्मुल मोमिनीन, तो
حضور صلی اللہ علیہ وسلم کی خدمت میں حضرت عائشہ آئیں تو آپ صلی اللہ علیہ وسلم نے ان کو دیکھا اور دیکھ کر سوال فرمایا، من انتی، تو کون ہے؟ حیران ہوگی کہ میں زوجہ ہوں، بیوی ہوں، اور مجھ سے پوچھنے کون ہے؟ تو آپ نے سوچا خیر کوئی بات ہوگی، تو انہوں نے کیا جواب میں کہا؟ اب دیکھیے اس میں ادب بھی ہے کہ جب سوال پوچھا جائے، جیسے گھر میں داخل ہوتے ہیں پوچھتے ہیں کون، تو کیا کہتے ہیں؟ میں ہوں، دروازہ کھولو. نہیں، اپنا نام بتانا چاہیے، یہ ادب ہے. اپنے گھر میں بھی اپنا نام بتائیں، یہ ادب ہے اور سنت طریقہ ہے. لہذا پوچھا من انتی، کون تم، کون ہو؟ تو حضرت عائشہ نے کیا فرمایا؟ عرض کیا انا عائشہ، کہ میں عائشہ ہوں. یہ سنت طریقہ، دیکھا نا، ادب ہے. یہ نہیں، اچھا کیا بات ہے، آپ مجھے نہیں پہچان رہے، کیسی آپ مجھ سے مذاق کر رہے ہیں، ایسا نہیں. اس لیے جب فون کرے اگلا پوچھے کون، مجھے نہیں پہچانا آپ نے، کہا بتا، ارے آپ بتائے نا میں کون ہوں. اب دو منٹ اگلا آدمی کس حال میں ہے پتا نہیں، ہو سکتا ہے پیشاب کرنے جا رہا ہو، فون اٹھا کے سن لیا، اب پوچھے اس سے پہلے ہی پوچھ رہے ہیں آپ نے مجھے پہچانا نہیں، کون ہے؟ یاد ہے آپ کو؟ سوچے کون ہے، کہا بیوقوف ہے تو، اور کون ہے، اتنا وقت ضائع کر رہے ہیں. اب پہلے پوچھنے کے لیے کرتا ہے انسان فون. سنت طریقہ یہ، فون کرے کہ جناب میں حبیب اللہ بات کر رہا ہوں، اپنا نام بتایا پہلے، یہ ادب ہے. اب آگے پوچھتے میں نے آپ نے پہچانا مجھے، اور ملاقات کب ہوئی تھی؟ 8 مہینے پہلے. تو ہم آپ کو 8 مہینے تک آپ ہی کی تسبیح پڑھ رہے تھے. لہذا یہ پہلے پوچھنا یہ درست نہیں ہے، یہ بھی حیثیت ہے، یہ بھی مسلمان کو پریشان کرنا ہے. اس لیے صاف بتائے، فون کرے السلام علیکم کرے پہلے، تو اس کے بعد بتائے کہ میں فلاں بات کر رہا ہوں. وہ پوچھے کون فلاں، تو اچھا تم نے مجھے بھول گئے، بھائی بتاؤ میں فلاں والا فلاں. اب اس کے کوئی تعارف، جو آپ کی تعارف کا ذریعہ، وہ چیز بھی بتاؤ اسے، کہ میں فلاں علاقے میں رہتا ہوں، فلاں آپ سے فلاں ملاقات ہوئی. بتاؤ، اب ایک انسان ہے عبد الرحمان، تو عبد الرحمان ہو سکتا ہے اس کے 5 دوست ہوں، اب کون سا عبد الرحمان؟ تو بتانا چاہیے فلاں والا. اس لیے یہ بھی، اس کو یہ نہ سمجھے کہ جس نے مجھے پہچانا نہیں ہو جی میری بڑی بےزتی کر دی، اس میں کوئی بےزتی نہیں ہے، یہ مسئلہ ہے یہ. تو اب دیکھیے حضرت عائشہ، اب دیکھیے آگے سماج آؤ میں یہ آ رہا ہے، حضرت عائشہ نے کیا عرض کیا؟ انا عائشہ، میں عائشہ ہوں رضی اللہ تعالیٰ عنہ. آپ صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں؟ آپ فرما رہے ہیں لا ادری، میں نہیں جانتا، میں نہیں پہچانتا. من عائشہ، عائشہ کون ہے؟ عائشہ حیران، یہ کیا معاملہ؟ خیر اب ادب دیکھیے، تو انہوں نے کیا عرض کیا؟ بنت ابی بکر، ابو بکر رضی اللہ تعالیٰ عنہ کی بیٹی. ادب کیا، آپ اپنا تعارف کرا رہے ہیں، کون سی عائشہ؟ ابو بکر کی بیٹی رضی اللہ تعالیٰ عنہ. میرے شیخ فرماتے کہ اس کے بعد آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، لا ادری، میں نہیں پہچانتا، میں نہیں جانتا من ابو بکر، نہیں پہچانتا کہ ابو بکر کون ہے. اب مزید حیران ہوں کہ ابو بکر رضی اللہ تعالیٰ عنہ کو پہچاننے سے انکار کر دیا، یار غار، اور کیا درجہ کہ اللہ اکبر، خیر الخلائق بعد الانبیاء، یعنی تمام انبیاء علیہ السلام کے بعد بہترین انسانیت میں بہترین انسان. تو پھر انہوں نے عرض کیا، پھر دیکھیے یہ بھی آپ نے فرمایا لا ادری، جبکہ آپ کا اس طرح کا معمول نہیں ہے ایسے سوالات کرنے کا. تو آپ نے ارشاد فرمایا لا ادری من ابو بکر، ابو بکر کون ہے میں نہیں پہچانتا. تب انہوں نے عرض کیا ابن ابی قحافہ، ابو دادا کا نام لیا کہ ابو قحافہ کے بیٹے ابو بکر. تب آپ صلی اللہ علیہ وسلم نے فرمایا لا ادری من ابو قحافہ، میں نہیں جانتا کہ ابو قحافہ کون ہے. اب تو حضرت عائشہ ڈر گئی اور ڈر کر واپس ہو گئی، ہٹ گئی. اس کے بعد جناب رسول اللہ صلی اللہ علیہ وسلم سے حضرت عائشہ نے بعد میں عرض کیا کہ آج کیا بات ہے کہ آج آپ نے ہم کو پہچاننے سے انکار کر دیا تھا، جب دیکھا کہ اب باتیں ہو رہی ہیں، گفتگو ہو رہی ہیں. اس لیے سرور عالم صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کلمینی یا حمیرہ، کلمینی، کلمینی، میم کے بعد یا بھی ہے اس لیے اس کی رعایت ضروری ہے، کلمینی یا حمیرہ، اے حمیرہ مجھ سے کچھ باتیں کرو. یا صلی اللہ علیہ وسلم نے ان کا نام رکھا ہوا تھا حمیرہ، فرماتے تھے حضرت عائشہ رضی اللہ تعالیٰ عنہا کو. اے عائشہ مجھ سے کچھ باتیں کرو. میرے شیخ فرماتے ہیں کہ حضرت گنگوئی رحمتہ اللہ علیہ نے فرمایا یہ وہ باتیں نہیں ہیں, یہ وہ باتیں نہیں ہیں جو ہم میاں بیوی آپس میں کرتے ہیں. پھر کیا باتیں ہیں آپ اس کو سمجھیے, وہ کیا باتیں ہیں. تو جناب رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ عائشہ بات یہ ہے کہ میں نے جو تم کو اس کو پہچاننے سے انکار کر دیا, ابو بکر کو پہچاننے سے انکار کر دیا, ابو قحافہ کو پہچاننے سے انکار کر دیا, بات یہ ہے کہ اس وقت میری روح اس مقام پر تھی, اللہ تعالیٰ کے قربت کے اس مقام پر تھی کہ عائشہ کون ابو بکر کون, ادھر تو جبرائیل بھی نہیں جا سکتے. پھر میرے شیخ نے شعر پڑھا کہ نمودے جلوائے بے رنگ سے, جم نمودے جلوائے بے رنگ سے ہوش اس قدر گم ہے کہ پہچانی ہوئی صورت بھی پہچانی نہیں جاتی. نمودے جلوائے بے رنگ سے ہوش اس قدر گم ہے کہ پہچانی ہوئی صورت بھی پہچانی نہیں جاتی. یعنی جب اللہ تعالیٰ کے جلووں میں گم ہو, خالق کے جلووں میں گم ہو, تو مخلوق کو کیسے پہچانے گا. یہ بات تھی. اب رہی سوال, اب وہ سوال جو میں نے پیش کیا تھا کہ آپ گفتگو کیوں فرماتے تھے حضرت عائشہ سے, تو اس کا جواب اس میں ہے کہ آپ صلی اللہ علیہ وسلم اس وقت حضرت عائشہ سے جو گفتگو فرماتے تھے وہ یہ تاکہ آپ کی روح مبارک کا جو جہاز وہ عرش اعظم پر آسمانوں سے اوپر ہے, آسمانوں سے اوپر ہے, اگر اس مقام پر نبی صلی اللہ علیہ وسلم رہے تو امت کو تعلیم نبوت کیسے دیں گے. جب آپ نے حضرت عائشہ کو پہچاننے سے انکار کر دیا کیونکہ روح اس مقام پر ہے, حضرت ابو بکر کو پہچاننے سے انکار کر دیا, اگر آپ کی روح کے نبوت کا جہاز اگر عرش اعظم پر ہر وقت رہے تو تعلیم نبوت کیسے ہوگی. لہذا اس تعلیم نبوت کی خاطر سے اپنی روح کے نبوت کے جہاز کو نیچے اتارنے کے لیے مدینہ شریف کی سرزمین پر اپنی روح مبارک کے جہاز کو اتارنے کے لیے حضرت عائشہ سے گفتگو فرمایا کرتے تھے. یہ ہیں ہمارے علماء کے, ہمارے آباء و اجداد کے علوم. علوم کلمینی یا حمیرہ کہ مجھ سے کچھ باتیں کرو, تاکہ کیونکہ ان سے باتیں کرے تو انس پیدا ہو جائے. تو ابھی جو روح عالم لاہوت میں ہے, عالم ملکوت میں ہے, یعنی عرش سے آسمانوں سے اوپر ہے, تو وہ انسانوں کے عالم میں روح آ جائے, انسان سے باتیں کر سکے, تاکہ پھر نبوت کے جو فرائض ہیں, جو نبوت کی جو تعلیم آپ امت کو دے سکیں اور مدینہ شریف میں نماز پڑھا سکیں. ورنہ اگر وہ عالم ہو, کیا عالم ہوگا میرے دوستو. تو یہ ہے وہ دل. تو عرض کیا تھا نا میں نے کہ دل جو ہے وہ دل وہ کیسے اللہ تعالیٰ کے ساتھ ہو. اب رہی بات یہ دل کا, دل کو عرش سے چپکانے کا طریقہ کیا ہے, یہ دل لگی کا طریقہ کیا ہے, دل کے لگانے کا طریقہ کیا ہے, کیسے دل لگ, کیا دل لگی کرے کہ دل لگ جائے. اس کا طریقہ یہ ہے کہ جن کا دل لگا ہوا ہے, جن کا دل لگا ہوا ہے ان کے دل کے ساتھ اپنا دل ملا دے. جن کا دل لگا ہوا ہے تو کیا ہوگا, دو دل ہو جائیں گے. جب دل دل ہو جائے گا, جب دل دل ہو جائے گا تو دلدل کے گناہ کے دلدل سے نکل جائے گا. جب دل دل مل جائیں گے یعنی اللہ والے کا دل اور ہمارا دل, جب اللہ والے کے دل سے ہم اپنا دل ملا لیں گے تو کیا ہو جائے گا, دل دل, اور کیا ہوگا, گناہ کے دلدل سے نکل آئے گا اور اللہ تعالیٰ کے راستے میں دل دل ہو جائے گا. وہ گھوڑا جو بڑا اونچا گھوڑا ہوتا ہے نا اس کو دل دل بولتے ہیں, طاقتور اور خوبصورت اور اونچا گھوڑا ہوتا ہے اس کو کیا بولتے ہیں, دل دل. بڑے دن بعد نظر آئے جناب. تو دل دل سے ملا تو دلدل سے نکلے گا, دل دل سے ملے گا تو دلدل سے نکلے گا اور اللہ کے راستے کا دل دل بن جائے گا. پھر اللہ کی محبت کے راستے میں خود بھی دوڑے گا, خود بھی دوڑے گا اور سوار کو بھی لے کر جائے گا. لیکن شرط یہ ہے کہ گھوڑے کی لگام اگر سوار کے ہاتھ میں نہیں ہوگی, اگر گھوڑا سدانے والے کے ہاتھ میں گھوڑے کی لگام نہیں ہوگی, گھوڑا سوار کو منزل پر لے جا سکتا ہے. اس لیے میرے دوستو اگر ہم اپنے نفس کی لگام کسی اللہ والے کے حوالے کر دیں, اس سے روحانی تربیت اور دینی تربیت حاصل کریں, تب پھر کیا ہوگا, گناہ سے بچنا آسان اور اللہ تعالیٰ کی محبت کی منزل پر چلنا آسان. ورنہ کیا ہوگا, گھوڑے کی طرح دانا کھاتے رہیں گے اور لینڈنگ کرتے رہیں گے یعنی پیچھے سے نکالتے رہیں گے. ہم بھی امپورٹ ایکسپورٹ کی صرف مشین, امپورٹر ایکسپورٹ ہوں گے, کھائیں گے نکالیں گے, کھائیں گے نکالیں گے, اس طرح سے ہماری زندگی ختم ہو جائے گی. اور اللہ تعالیٰ کی محبت کی جب جس چیز کو حاصل کرنے کے لیے اللہ تعالیٰ نے دنیا میں بھیجا ہے, پھر وہ چیز ہم حاصل کرنے سے محروم ہو جائیں گے. اللہ تعالیٰ ہم سب کو اپنی محبت اور قرب عطا فرمائے. اور دل کا وہ مقام یہ اعلیٰ مقام ہے, انسانیت کا اعلیٰ مقام یہ ہے کہ فرما برداری کر کے دل کو اللہ تعالیٰ کے ساتھ چپکائے. ہاں پھر کیا ملے گا؟ اللہ تعالیٰ وہ مالک جو سارے عالم کے مزوں کا خالق ہے، جس کے دل کو پیار سے دیکھے گا اس کے دل کے مزوں کا کیا عالم ہوگا؟ میرے شیخ فرماتے ہیں بادشاہوں کی بادشاہ کیا بھیجتی ہے، مالداروں کا مال و دولت اس کو فقیر ہی معلوم ہوگی، سورج اور چاند اس کو لوڈ شیڈنگ معلوم ہوگی، حسینوں کا نمک اسے جھڑتا ہوا معلوم ہوگا، شامی کباب بریانی اس کو پھیکا معلوم ہوگا، کس کے سامنے؟ اللہ تعالیٰ کے جلووں کے سامنے۔ پھر وہ یہ شعر پڑے گا کہ یہ کون آیا کہ دھیمی پڑ گئی لو شمع محفل کی، پتنگوں کے عوض اڑنے لگی چنگاریاں دل کی، بس ایک بجلی سی پہلے گونجی اور اس کے آگے خبر نہیں ہے، مگر جو پہلو کو دیکھتا ہوں تو دل نہیں ہے جگر نہیں ہے۔ واخر دعوانا الحمدللہ رب العالمین۔ یا اللہ تعالی ہم سب کو سچی توبہ نصیب فرما دیجیے، گناہوں سے اپنی فرما برداری کی طرف یا اللہ ہم کو لے جائیے، اور یا اللہ اپنے کرم سے ہم جو معمولات اور آپ کی قرب اور محبت کے لیے جن اعمال کی ضرورت ہے ان اعمال کی توفیق عطا فرما، اور یا اللہ ہمیں اللہ والوں کی پہچان نصیب فرما، وہ ہمیں آنکھیں عطا فرما کہ ہم آپ کے پیاروں کو پہچانیں، ان سے آپ کی محبت سیکھیں اور اپنے دل میں آپ کو حاصل کرنے کی فکر کریں۔ یا اللہ ہمارے دلوں کو غیر اللہ کی گندگیوں سے پاک فرما، یا ہمارا دل جو آج مندر بنا ہوا ہے، یا اللہ گرجا بنا ہوا ہے، کوڑا خانہ اور بھنگی پاڑا بنا ہوا ہے، اے کریم مالک ہمارے دلوں کو اپنی محبت کی نگاہ سے اپنی محبت عطا فرما دیجئے، اور دلوں کو پاک فرما دیجئے، اپنا قرب خاص عطا فرما، اپنا تعلق خاص عطا فرما۔ یا اللہ ہماری تنہائی اور ہماری جلوت دونوں باخدا بنا دیجئے، جیسے ہم آپ ممبر پر بیٹھ کر مسجد میں بیٹھ کر آپ کے باخدا بستے ہیں، ایسے ہی بازار میں، گھر میں، تنہائی میں بھی ہم کو باخدا بنا دیجئے۔ یا اللہ غیر شریفانہ حرکتوں سے ہم سب کو باز فرما دیجئے، شرافت کے کام عطا فرما، اپنی محبت کے کام اور اعمال ہم کو نصیب فرما، ہماری صورت، ہماری سیرت اپنے پیار کے قابل بنا، ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما، گناہ والی عادت کو فرما برداری کی عادت سے تبدیل فرما، صحت جسمانی بھی عطا فرما، صحت روحانی بھی عطا فرما۔ اے اللہ ہماری جانوں پر رحم فرما کر ہم سب کو اللہ والا بنا دیجئے، ہم تو اپنی گناہ کر کے اپنی جان پر ظلم کرتے ہیں، اے اللہ آپ ہماری جان پر رحم فرما دیجئے، گناہوں سے ہم سب کو، ہمارے گھر والوں کو، دوستوں، رشتے داروں کو، سارے عالم کے مسلمانوں کو بچا لیجئے، اور ہر لمحہ ہر سانس اپنی یاد نصیب فرما دیجئے، اور ایک لمحہ ایک سانس بھی اپنی غفلت سے ہم سب کو بچا لیجئے، اور یا اللہ اللہ والا بنا کر زندہ رکھے، اور اللہ والا زندگی عطا فرما کر موت پر، موت ایمان پر، اور اب ولایت پر، اور اپنی دوستی پر خاتمہ بھی ہم سب کو نصیب فرما، ہمارے کاموں کو آسان فرما، ضروریات کو پورا فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، صلی اللہ علی النبی الامی برحمتک یا ارحم الراحمین۔